मैं आज डाक्टर बासुदेव त्रिपाठी सर को घर में आइपुगेको छु र मैले आज नेपाली समालोचना को क्षेत्र में विश्लेषणात्मक अभिव्यक्ति र सैद्धान्तिक परम्पराबाट को चुली में चुलिएर नेपाली साहित्य को भंडार में भंडार भर्ने एकजना विशिष्ट व्यक्तित्व बासुदेव त्रिपाठी सरको केही खसखस लागेका कुराहरू यहाँ गर्दैछु। नेपाली समालोचनाको क्षेत्रमा भारतका प्रसिद्ध समालोचक डाक्टर नगेन्द्र भनेर चिनिने बासुदेव त्रिपाठी आजभोलि फुर्सदको समय लिएर बस्नुभएको छ र लेखन कलामा उत्तिकै सक्रिय हुनुहुन्छ। चाहे अध्ययन होस् चाहे सिर्जना होस् उत्तिकै हिसाबले उहाँ बढिरहनु भएको छ। कमजोर स्वास्थ्यका कारणमा पनि साहित्य सेवामा रत्तिभर पनि कन्जुसाई नगरी अगाडि बढिरहनु भएका डाक्टर त्रिपाठी सरलाई म आज यो छोटो खसखसको लागि स्वागत गर्छु। सर स्वागत छ।
तपाईँसँग भेट्न पाउँदा धेरै खुसी लाग्यो। पुरानो सम्झना नयाँ भएर आयो। अनि खसखस .com को बारेमा सुनेको थिएँ। अलिकति अब बढी नै जानकारी तपाईँबाट प्राप्त भयो। म यस कार्यक्रमका सम्पूर्ण श्रोताहरूप्रति हार्दिक अभिवादन गर्दछु।
वास्तवमा खसखस .com अमेरिकाबाट सञ्चालन भएको अनलाइन संस्करण हो। यो ज्यादै लोकप्रिय छ र यसका लागि हामी नेपालका विशिष्ट विद्वानहरूसँग विभिन्न विधामा खसखस रुचि राखेर खसखसको सञ्चालन गर्छौँ। त त्यसै अध्यक्ष सन्दर्भमा सरसँग पनि हामी आइपुगेका हौँ। सर अहिले सरको विशेष गरेर काम के भइरहेको छ? अध्ययन अध्यापन अथवा सिर्जना?
अब अहिले म 70 वर्षले लागे। यो गतेले महिना र गतेले 1999 साल चैत 13 गति जन्मिएको। अब 71 लाग्न पुरै 71 भनौँ लाग्नलाई अलिकति समय बाँकी छ। केही समय थोरै मात्रै। पहिलो त 40 वर्ष जति त्रिभुवन विश्वविद्यालय अन्तर्गत नेपाली केन्द्रीय विभागमा रहेर अध्ययन अध्यापन अनुसन्धान गर्ने गराउने इत्यादि। अब 40 वर्ष त्यहाँ बिताएँ। केही 2 वर्ष जति नेपाल तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा बिताएँ। अहिले चाहिँ अब म निवृत्ति भनौँ। अब यो सक्रिय एउटा जीवनको दृष्टिले निवृत्ति जस्तो छ। तर अब आफ्नो पढ्ने रुचि अनुसार पढ्छु अहिले पनि। अनि लेख्न चाहिँ अनि यो जाडो मौसममा लेख्न सक्दिनँ। शीतायन भनौँ यो शीतकालमा उति लेख्न सक्दिनँ। 3 महिना 4 महिना जति त्यतिखेर नलेखिन हुने भयो भने
मौखिक रूपमा सक्रिय रूपमा अहिले पनि
यो शीतकालमा त्यति लेख्दिनँ। शीतकाल मलाई ज्यादै गाह्रो हुन्छ। चिसोको संवेदनशीलता बढ्ता छ। साथसाथै यो श्वास प्रश्वासको समस्या त्यसलाई अब निमोनिया भन्छन् अङ्ग्रेजीमा। त्यो निमोनियाको पनि म एउटा पीडित बिरामी भएको हुनाले त्यसकारणले लेख्नै परे म मुखले केही चिज पढेपछि अनि मुखले भनेर अर्कालाई लेख्न अनुरोध गर्छु। अनि छोटा छोटा कविताहरू चाहिँ बेला अलि न्यानो घाममा बसेर छोटा छोटा साना साना रचनाहरू गर्छु। र एक प्रकारले 3-4 काममा अलि बढ्ता लाग्छु। एउटा मैले झन्डै लागेको 18 वर्ष जति भयो नेपाली शब्दकोश। अलि निकै नै बृहत् रूपको नेपाली शब्दकोश लगभग 9.5 लाखदेखि 10 लाखको बिचमा शब्दहरू छन्। 18 वर्षको लागेको। केही संस्थाहरूकोले पनि सुरुमा सहयोग गर्नुभयो। केही अरू साथीहरूसँग पनि सहकार्य भयो। तर भौतिक र अभौतिक दुवै रूपमा अहिले त्यसलाई चलाइरहेको छु त्यो सफ्टवेयरमा छ र त्यसको अन्तिम चरणमा छु म एक डेढ वर्ष दुई वर्ष कति लाग्छ र अर्को चाहिँ नेपाली साहित्यको अलि विस्तृत र गहन इतिहास लेख्न खोजेको अब यो पनि भयो धन्य यो त आज 40 वर्षै भयो होला पटक पटक कोसिस गरिरहेको छु अब यो अब कति त कार्डहरूमा सीमित छ कति चाहिँ फाइलहरूमा छ आइरहेछ कति चाहिँ कम्प्युटरमा बिस्तारै वर्ड र एक्सेलमा छ र अब कम्प्युटरमा सहयोग गर्ने तिनजना जतिको सहयोग लिन्छु त त्यो पनि आफैले सबै व्यवहारहरू बेहोर्नुपर्ने हुनाले अलिक गाह्रो छ यो दुईवटा काममा बर्ता छु त्यसपछि अरू अरू फुर्सदको समयमा जिन्दगीभर लेखेका छापिन बाँकी रहेका सामग्रीहरूलाई अब कतिवटा किताबमा कसरी लैजाने भनेर सोध्दैछु 30 चाहिँ पोका भाँडे प्रकाशित प्राय प्रकाशित सामग्री 30 जति समालोचनाका किताबहरूको निम्ति र त्यसपछि कविता मेरो प्रथम प्रिय विधा हो र कविताका प्रकाशित भएर छरिएका या केही प्रकाशन बाँकी भएका सामग्रीहरूमा यो बितेको 5 जति अलि सक्रिय भए 4 अलि ठुल्ठुला सङ्ग्रहहरू छापे 3 पुरै आयो एउटा चाहिँ त्यसको विमोचन भए तापनि पुरा थोरै प्रतिहरू मात्रै आएको त्यो प्रेसमा छ र अब यो यस क्रममा अलि बढ्ता चाहिँ कवितामा केन्द्रित भएँ तैपनि वर्षको 20-25-30 समालोचना कति त भन्छु अच्छा ल मैले पढ्नुपर्ने सामग्री दिनुहोस् म पढ्छु पढेपछि लागेको चिज म भन्छु भन्छु अनि उहाँहरूले टिप्नुहुन्छ अब ध्वनि अङ्कित रूपमा पनि राखेर टिप्नुहुन्छ टिपेर अन्तिम उहाँहरूले तयार पारिसकेपछि हेर्छु केही 2-4 शब्द बदल्नु हुनुपर्ने भए त्यो बदल्छु यसरी 20-25 लेख्छु अब कति त हार्नै नसक्ने हुन्छ लेखिरहन्छु अब भर्खरै पनि नेपाली बाल साहित्यमा खास गरी कविता गीत काव्यबारे अब लेख्नै पर्ने भयो लेखेँ त्यो लेखेको त्यो 6-7 दिन जति अलि थलै पनि पारे त्यसले इत्यादि अब बाध्यता हुँदा लेख्छु हार्न नसक्दा चाहिँ लेखिहाल्छु तर शीतकालमा उति लेख्दैन
जे होस् सक्रिय हुनुहुन्छ सर अहिलेसम्म पनि यो हाम्रो लागि सौभाग्य हो तर सरले प्राध्यापन पेसाबाट अवकाश लिएपछि भन्दा त्योभन्दा अगाडि सरले जुन एउटा मैले प्रश्न सोध्न खोजेको सरले जुन सक्रिय भएर नेपाली भाषा र साहित्यको लागि सबै क्षेत्रलाई एउटा अनुशासन कायम गर्न खोज्नु भएको थियो त्यो अनुशासन पाठ्यक्रममा कक्षा कोठामा र शिक्षक विद्यार्थीहरू सबैमा थियो अर्थात् नेपाली भाषा र साहित्यको क्षेत्रमा कुनै पनि पक्षबाट विकृति आउनु हुँदैन भन्ने कुरामा सरको विशेष जोडदार थियो अभियान थियो अहिले अवकाश पाइसकेपछि ती क्षेत्रमा के भइरहेका छन् भन्ने लाग्छ सरलाई राम्रो भइरहेको छ ठिकै छ अथवा केही विकृतिहरू बढेका छन् अथवा त्यसमा सङ्घर्ष अगाडि बढेर गइरहेको छ सरलाई कस्तो लाग्छ
हजुर अब यो कस्तो भने शिक्षा मेरो जीवनमा जहिले पनि महत्त्वपूर्ण रह्यो मैले तनु र गोर्खाका गुरुकुलमा पढेँ परम्परागत संस्कृत गुरुकुलमा र त्यसपछि अङ्ग्रेजीमा पनि अब गुरुकुल जस्तै किसिमले मैले पढेँ गाउँमा पछि अड्कलिएको जात दिएँ काठमाडौँ आएर संस्कृत या अङ्ग्रेजीको मेरो प्रथम झुकाव गुरुकुल पद्धतिमा हो मैले त्रिभुवन विश्वविद्यालय प्रणाली अन्तर्गत पनि सक्दो गुरुकुलको जस्तो वातावरण बनोस् भनेर प्रयास गरेँ मेरा अग्रज हुनुहुन्थ्यो डाक्टर ताराप्रसाद जोशी मेरो शोध कार्यको निर्देशक पनि हुनुहुन्थ्यो उहाँको आफ्नै सोच चाहिँ संस्कृत विषयमा अङ्ग्रेजी भाषाको माध्यमबाट लेखिएको यता भारतमा उहाँले पिएचडी गर्नुभएको हो उहाँ अग्रज पनि मेरो शोध निर्देशक पनि उहाँको उहाँले मलाई जस्तो एउटा के भन्नुहुन्थ्यो भने बुहारी जस्तो गरेर मैले 4-5 मेरा शिष्यहरूलाई भित्र्याएँ त्यसमध्ये तपाईलाई उबेला पनि कल्पना थियो तपाईको सबै प्रतिभा योगदान सबै हेरेर कसलाई तात्तालो साँचो दिने होला चार पाँचजना मध्येमा केही धारणा थियो पछि तपाईँको विकास जसरी भयो दस एघार वर्षको बिचमा 2024 मैले त्रिभुवन विश्वविद्यालयमा प्रवेश गरेको त्योभन्दा अगाडि त्रिचन्द्र कलेजमा पढाउँथे अब त्यो एक प्रकारले 40 वर्ष मैले त्यो त्रिभुवन विश्वविद्यालयमा बिताएँ डाक्टर ताराप्रसाद जोशीको समूहको जुन उहाँको पूर्णकालीन मध्ये उहाँ जेठो हामीहरू 4-5 जना अरू पूर्णकालीन थियौँ हामीहरू गऱ्यौँ पहिला हामीहरूले डाक्टर ताराप्रसाद जोशीको मार्गदर्शनमा नेपाली विषयको पठन पाठनलाई स्तरीय कसरी तुल्याउने त्यसतर्फ प्रयास गऱ्यौँ 4-5 वर्ष उहाँको नेतृत्वमा प्रयास गऱ्यौँ सहकार्य गऱ्यौँ पछि उहाँ निवृत्त हुनुभयो सेवानिवृत्त त्यसपछि म त्रिभुवन विश्वविद्यालय नेपाली विभागको 2030 सालतिर विभागीय प्रमुख भएँ त्यसपछि मैले पनि मेरा जो विभागका साथीहरू हुनुहुन्थ्यो डाक्टर चोडामणि बन्धु या डाक्टर बल्लभमणि दाहाल अनि डाक्टर मोहनवंशु थापा र अनि केही अलिकति पछि प्राध्यापक ठाकुर प्रसाद पराजुली डाक्टर दयाराम श्रेष्ठ अलिपछि मोहनराज शर्मा इत्यादि आउनुभयो र त्यस अब यसरी हामीहरू सबै मिलेर एउटा सहकार्य हो त्यो जहिले पनि एउटा व्यक्तिले आफ्नो तर्फबाट गर्ने तपस्या सृजना र अरू प्राज्ञिक क्रियाकलाप महत्व छ अर्को चाहिँ संस्थागत रूपमा सामूहिक रूपमा गर्ने त्यसपछि हामीले के वातावरण बनायौँ भन्दाखेरि म त्रिभुवन विश्वविद्यालयमा रहँदा डाक्टर तारा प्रसाद पछिको उहाँले मलाई दोस्रो व्यक्ति भन्नुहुन्थ्यो किनभने त्यो मेरो अनुसन्धान प्रकाशन र मेरो शैक्षिक पृष्ठभूमिलाई हेरेर 6 वटा स्केल ग्रेड भन्छ सुरुमै मलाई थपिदिएको थियो विश्वविद्यालयमा प्रवेश गर्दामा गर्दाखेरि नै त्यसले गर्दा दोस्रो व्यक्तिको रूपमा तारप्रसाद जोशीजीको काम गरे त्यो बेला र पछि पनि हामीले यस्तो एउटा वातावरण बनायौँ कि नेपाली विषयको विकासका निम्ति हामीले एउटा साझा तपस्या गर्नु छ शिक्षकहरू प्राध्यापकहरूको तर्फबाट पनि र त्रिभुवन विश्वविद्यालय भनेको गुरु र गुरु गुरुमा आमा या चेलाचेलीको सहकार्य हो र त्यस सहकारीको क्रममा भनौँ त्यो बेलाको त्रिभुवन विश्वविद्यालय भौतिक वातावरण सम्झिँदा अहिले पनि अलिकति पीडाको अनुभव हुन्छ भौतिक रूपमा साधन थिएन बजेटको अवस्था पनि एकदम नाजुक थियो तलब बाहेक अरू चक डस्टरका लागि पनि पर्याप्त बजेट थिएन ती अवस्थाहरूमा गुरु चेलाहरूको या गुरुवर्ग र शिष्य शिष्यवर्गको संयुक्त तपस्याले त्रिभुवन विश्वविद्यालयको नेपाली विभागको निर्माण भयो र हाम्रो मनमा थियो हाम्रा लागि जस्तो भनौँ अङ्ग्रेजीको लागि भनौँ अक्सफोर्ड जे होला क्याम्ब्रिज जे होला या हार्वर्ड जे होला अङ्ग्रेजीको निम्ति हाम्रो हार्वर्ड पनि यही हो अक्सफोर्ड र क्याम्ब्रिज पनि यही हो त्यति गुणस्तरीय रूपमा नेपाली भाषाको पठन पाठनको अनुसन्धानको विकास गर्नुपर्दछ र हामीले साहित्यिक सृजनाको तालिमदेखि लिएर समालोचनाको एउटा प्रशिक्षणदेखि लिएर अनुसन्धानको लागि पनि भाषा र साहित्यको अनुसन्धानको लागि पनि लोक साहित्यको अनुसन्धानको लागि पनि एउटा सक्षम नयाँ पुस्ता हामीले सृजना गर्नु छ यसरी हामी लाग्यौँ लाग्दाखेरि मलाई लाग्छ थोरै भौतिक साधन अत्यन्त सीमित सुविधामा हामीहरूले पूर्णकालीन रूपमा हामीहरू समर्पित भयौँ हामी समर्पित गुरुहरू समर्पित भएपछि चेलाहरू पनि पूर्णकालीन रूपमा भयो त्यो बेला कस्तो थियो भने विश्वविद्यालयको परिस्थिति अब दिनको 3 घन्टी भन्थ्यौँ हामीहरू 55 मिनटको 3 घन्टीमा एमएको पढाइ पठन पाठन सकिन्थ्यो अरू विभाग पनि त्यही थियो तर विशेष गरी म विभागीय प्रमुख भएपछि 2030 सालदेखि हामीले के गर्यौँ भने शिक्षा पूर्णकालीन हुनुपर्छ 10:30-5 सम्मको शिक्षाको हामीले व्यवस्था गऱ्यौँ कुनै विज्ञान बाहेक अन्यत्र थिएन यो मानविकी सामाजिक शास्त्रमा या व्यवस्थापन इत्यादिमा शिक्षा शास्त्र संकायमा इत्यादि त्यो भनौँ थोरै सीमित घण्टा मात्रै पढाइ हुन्थ्यो. विज्ञान सरह कीर्तिपुरमा हामीहरूको 5.5 वर्षको पढाइ हुन्थ्यो र कति हामीहरूको त अझ के पनि हुन्थ्यो भन्दाखेरि 5 पछि पनि 6 या 6.5 सम्म पनि थप अतिरिक्त कार्यक्रम हुन्थ्यो. कुनै त्यो विद्यार्थीहरू खट्थे, हामी खट्थ्यौँ र त्यस मेरो व्यक्तिगत जीवनमा पनि त्यस तत्कालीन धेरै यसो साथीहरूको जीवनमा पनि घर फर्किएपछि पनि त्यही विश्वविद्यालय थियो, त्यही नेपाली विभाग, नेपाली भाषा, नेपाली साहित्य हामीले पूर्ण समर्पण गऱ्यौँ. अब त्यो चिज चाहिँ अहिले कमी आयो. तर एउटा चिज म भन्छु, पहिला सुरुमा यो नेपाली एमए फर्स्ट आएर गएपछि र कस्तो भयो भने अङ्ग्रेजी पढ्नुको गरिमा थियो, संस्कृत विद्याको स्नातकोत्तर हुनुको गरिमा थियो, हिन्दीमा एमए हुनुको गरिमा थियो, तर नेपाली एमएको गरिमा थापित थिएन. त्यो गरिमाको थापनाको निम्ति अलिकति आरम्भ डाक्टर ताराप्रसाद जोशीको नेतृत्वमा 2024 सालदेखि हामीहरूले गऱ्यौँ र पछि 2030 म जहाँसम्म त्रिभुवन विश्वविद्यालयमा रहेँ मेरो विभागीय प्रमुखको कार्यकालमा, खास गरी 2030 जति भनौँ, त्यसपछि म ज्यादै बिरामी भएको हुनाले 4 वर्ष जति म प्राध्यापक मात्र रहेँ. त्यसपछि पनि फेरि होइन त्यो अलिकति गरिदिनु पऱ्यो भनेर 4 वर्ष जति फेरि विभागीय प्रमुख रहेँ. पछि 50 देखि 54 त्यसपछि प्राध्यापकको रूपमा त अस्तिसम्म थिएँ, 63 सम्म थिएँ. अब यो लामो समयमा समूह कार्य नै हाम्रो प्रयास हो र एउटा गुरु र चेलाको संयुक्त तपस्याले त्रिभुवन विश्वविद्यालयको नेपाली विभागमा, त्यसमा तपाईँलाई पनि थाहा छ, तपाईँ पनि खट्नुभयो त्यस क्रममा, तपाईँहरूको 3 दाजु है नै त्यसमा खटेको मलाई सम्झना छ. त्यसरी हामीहरूले बढ्दैले जाँदाखेरि एकपटक त यस्तो पनि भयो कि भाषा र साहित्यको दृष्टिले अङ्ग्रेजी एमए भन्दा, हिन्दी एमए भन्दा, संस्कृतको एमए या आचार्य भन्दा नेपाली भाषामा साहित्यमा एमए गर्ने मान्छे दक्ष हुन्छ. त हामीले 3 धारा लड्नु थियो. 3 धारा के भन्दा, एउटा पूर्वीय संस्कृत प्राकृतको धारा, दोस्रो पाश्चात्य प्राचीन ग्रीस र रोमदेखि को धारा. अङ्ग्रेजी एमए गर्ने मित्रहरू पनि पाश्चात्य साहित्यको जुन एउटा मूल युरोप भनौँ, मेनल्यान्ड युरोप भनौँ, मूल युरोपको भाषा विज्ञान र साहित्यको या समालोचनाको दृष्टिले उहाँहरूभन्दा हाम्रा चेलाहरू बढ्दा अङ्ग्रेजीमा उहाँहरू हो, उहाँहरूमा त्यो सिङ्गो युरोपको मूल युरोपको मेनल्यान्ड युरोपको भाषा विज्ञान साहित्य या त्यहाँको समालोचना या साहित्य सिद्धान्तको दृष्टिले अङ्ग्रेजीका विद्वान भन्दा, अङ्ग्रेजीका एमए भन्दा हाम्रा विद्यार्थीहरू बढ्दा सक्षम प्रवीण भए र यो एउटा अवस्था आयो र नेपालीमा एमए हुनु गरिमाको अवस्था हो. र कहिले कहिले मसँग विद्यार्थीहरू अरू विषयका भनौँ भन्नुहुन्छ, म त राजनीति शास्त्र पढ्न गएको थिएँ, सरको कक्षामा 2-4 दिन बसेँ, साथीहरू चर्चा भयो भने, अथवा म त यो त प्राणीशास्त्रमा एमएससी गरेँ, तर सरका विद्यार्थीहरूले सरको बारेमा चर्चा गर्दै जाँदा त्यसले मोहित भएर पछि मैले प्राइभेट भएर फेरि एमए दिएँ भन्छन् उनीहरू इत्यादि, त्यस्ता ठुल्ठुला मान्छेहरू छन्. त्यस कारण एउटा त्रिभुवन विश्वविद्यालयको उत्कृष्ट विभागको रूपमा, उत्कृष्ट शिक्षा र अनुसन्धानको थलोको रूपमा गयौँ र बिस्तारै हामीहरूले तल अब फर्क्यौँ. अब यो स्नातक तहमा सुधार्ने भनौँ, यो उच्च माध्यमिक तहमा सुधार्ने या त्यो बेला प्रवीणता प्रमाणपत्र भन्थ्यौँ, इन्टर भन्थ्यौँ इत्यादि, अनि बिस्तारै विश्वविद्यालय सुधार्ने. अब यसरी हामीहरूले त्यो नेपालीको सुधारको अभियानलाई लगौँ, मलाई लाग्छ त्यो जग छ, त्यो जग छ. र कम्तीमा पनि अब भनौँ, अब त विश्वविद्यालयकै स्तरमा पनि, नेपाल बाहिर पनि, उत्तर बङ्ग र यो उसमा बनारसमा उपविभागकै रूपमा भए पनि स्नातकोत्तर शोध कार्यसम्म पिएचडीसम्म पनि त्यहाँ कार्यक्रमहरू चलिरहेको छ. असमतिर पनि अलि अर्को औपचारिक रूपमा होइन, अलि अर्ध औपचारिक रूपमा त्यहाँ पनि यसले प्रयास भइरहेछ इत्यादि. अब बाहिर पनि होला, अब मुख्य कुरा के मलाई लाग्छ भने अब हाम्रो नेपाल भित्रै पनि झापादेखि अब पश्चिमसम्म र काठमाडौँ उपत्यकामै पनि कैयौं हाम्रा महाविद्यालय या क्याम्पसहरूमा नेपाली स्नातकोत्तरको अहिले पढाइ हुन्छ र अत्यन्त लोकप्रिय छ नेपाली एमए पढ्नु. अब नेपाली एमए पढ्नु गौरवको विषय हुने बिन्दुमा आयो. अब अङ्ग्रेजीको एमए भन्दा हिन्दीको एमए भन्दा संस्कृतको एमए भन्दा नेपालीको एमए कम महत्वको छैन, गरिमामय छ.
यो सरहरूको योगदान लेखाखेरि नै आज यो भइएको हो. ठिक छ. अनि सर यति
अलिकति मिठ भएको अब त्यो सानो यो के भयो भने यस्तो हुन्छ, दुईटा हुन्छ, विकासको दुई स्वरूप हुन्छ. गुणात्मक विकास एउटा, हामी पहिलो चरणमा गुणात्मक विकासमा केन्द्रित भयौँ, त्यसपछि मात्रात्मक परिमाणात्मक विकासको क्रममा छरिएको छ अहिले. छरिए तापनि म बेला बेला अन्तरलाई पनि भन्छु पूर्णकालीन पढाइ गर्नुहोस्, बिहान पढाइ गरेर बेलुका पढाइ गरेर कीर्तिपुरसँग तपाईँ प्रतिस्पर्धा गर्न सक्नुहुन्न. एउटा प्रतिभाशाली विद्यार्थी त जहाँ पनि प्रतिभाशाली हो उसको परीक्षा परिणाम राम्रो आउँछ जुनसुकै अब जुनसुकै क्याम्पसमा महाविद्यालयमा पढे पनि. तर कीर्तिपुरमा अझै पूर्णकालीन छ, 10:30-5 छ अहिले पाठ्यक्रम, त्यो पढाइ हुन्छ. तपाईँहरू बिहान मात्रै पढाउने बेलुका मात्रै पढाउने, त्यस कारणले अब एउटा कीर्तिपुर त एउटा भन्नु बाल्किने सम्मको सबैभन्दा ठुलो किल्ला थियो कीर्तिपुरै, त्यहाँ थियो अमरसिंहको नाटकको सबैभन्दा नेपाली भाषा साहित्यको सबभन्दा ठुलो किल्ला कीर्तिपुर बढ्यो बितेको 40-50 वर्षको बिचमा. अब त्रिभुवन विश्वविद्यालयमा नेपाली एमए खुलेको 2016 भनेपछि अहिले त कति हो 42-43 वर्षको बिचमा नेपाली भाषा साहित्यको एउटा ठुलो दुर्गको रूपमा, तर अन्त पनि त दुर्ग बनिरहेछ. ती दुर्ग सक्षम हुने हो भने म उता नि भन्छु, भारतमा जाँदा नि भन्छु, ए 10:30-5 पूर्णकालीन पढाइ गराउनुहोस् अनि घरमा पनि काम दिनुहोस् अनि विदारमा पनि काम दिनुहोस् उनीहरूलाई. यो अब त्यो हो परिमाणात्मक विकास हुँदा, परिमाणमा विकास भएका सबै ठाउँमा उत्कृष्ट नै हुन्छ भन्ने छैन, तर यो परिमाणात्मक विकासको पनि लाभ छ, प्रसार त भयो नि त. नेपाली भाषा साहित्यको त्यसको एउटा अध्ययन अध्यापन अनुसन्धानको प्रसार भइरहेछ. बिएसम्मै अहिले अनुसन्धान छ, बिएसम्मै सृजनात्मक लेखनको छ निर्देशन गर्ने.
सरको यो यत्रो योगदानको सायद कदर गर्दै होला तत्कालीन सरकारले. अब विश्वविद्यालयमा त एउटा अनुशासन कायम गरिदिनुभयो, एउटा स्तरीयता कायम गरिदिनुभयो, अब एकाडेमीमा अथवा प्रज्ञा प्रतिष्ठानमा गएर पनि केही गर्नुहुन्छ भनेर सरलाई पठाएको थियो.
हजुर.
तर सरले बिचैमै छोड्नु पर्यो. यो त्यो एकाडेमी भनेको वास्तवमा एउटा प्राज्ञिक थलो थियो कि एउटा राजनीतिक पूर्वाग्रहले ग्रसित ठाउँ हो, यो अहिलेसम्म मान्छेहरू एउटा यसमा सफा भइराखेका
छैन.
त्यस कारणले यो के होला, सरले के अनुभव गर्नुभयो उपकुलपति भएर? उपकुलपति होइन सर, त्यसो होला
त्यतिखेर प्रधानमन्त्री
कुलपति सर उपकुलपति भएर
बस्नुभयो.
त्यत्रो महत्वपूर्ण यो काम जिम्मेवारी बोकेर जानुभएको छ.
अब यस्तो भयो कि यसको अलिकति अलिकति पृष्ठभूमि बताउँछु म छोटकरीमा. त्यो के भन्दाखेरि मलाई वास्तवमा 2036 नै प्रज्ञा प्रतिष्ठानको सदस्य हुनु पर्यो भनेर भन्नुभयो. मैले के भने अहिले त्रिभुवन विश्वविद्यालयको त्रिभुवन विश्वविद्यालय अन्तर्गत नै केन्द्रीय नेपाली विभाग र अरू ठाउँ ठाउँमा एमए खोलिरहेको छ. हामी अब विद्यावारिधी कार्यक्रमलाई अगाडि बढाइरहेका छौँ. म पहिलो नेपाली विषयको पहिलो बिएडी हो, मैले 30 प्रस्तुत गरेँ, 31 उपाधि स्वीकृत भयो नेपाली विषयको पहिलो बिएडी. त्यस कारणले केही समय म यहीँ केन्द्रित हुन चाहन्छु भने म गइनँ, दुईपटक चाहिँ बिच बिचमा सदस्य हुनुको लागि आए. पछि यो बहुदलीय पुनस्थापना पछि 2046 पछिको सन्दर्भमा अनि आम जनताको राय त सम्भव हुँदैन, तर प्राज्ञिक संस्थाहरूको र प्राज्ञिक क्षेत्रका विविध क्षेत्रका व्यक्तिहरूको मत संकलन गर्ने परिपाटी पञ्चायतकालमा नै अलिकति थियो, यो नयाँ सरकार आएपछि अलि बढ्यो. अब त्यस क्रममा एकपटक चाहिँ अब धनी 200 जति संस्था र कला र साहित्यका क्षेत्रका विविध वरिष्ठ व्यक्तिहरूबाट राय पनि लिएर छ. राय लिँदाखेरि धेरैले उपकुलपतिको रूपमा विश्वविद्यालय उहाँले बनाउनुभयो, त्रिभुवन विश्वविद्यालयको नेपाली विभाग नेपाली विषय. त्यसकारणले प्रज्ञा प्रतिष्ठान पनि अलिकति यताउता समस्याहरू छन्, उहाँलाई जिम्मा दिनुपर्छ भने धेरैको रुचि रहेछ. तर अब त्यो बेलाको सरकारले मदन मणि दीक्षितजीलाई गर्नुभयो, अनि उहाँले लेख्नु भएको छ यी कथाहरू. कि मैले भन्नु भने उहाँले लेख्नु भएको छ आफै यी चिजहरू. विपुल एउटा प्राज्ञिक जनमतले मलाई उपकुलपति हुनुको लागि अनुरोध गरे तापनि तत्कालीन प्रधानमन्त्रीजीले बोलाएर तँलाई दिन्छु भन्नुभयो मलाई. मैले पनि विचार गरेँ, मलाई त त्यो त्यतिको प्राज्ञिक जनमत सङ्कलन भएको समयमा मलाई 5-7 जनमत मात्रै आएको थियो. प्रधानमन्त्रीले दिनुभयो, मैले चलाएँ. तर अनि आफ्ना दुःखेसा कथाहरू उहाँले सुनाउनु भएको छ. अनि पछि अर्को पटक चाहिँ म यो प्रज्ञा प्रतिष्ठानको फेरि पुनर्गठन हुने बेलामा म बसिनँ, देशभित्रै बसिनँ. यो मलाई रुचि लागेन, बसिनँ. त्यसपछि अर्को पटक पनि म बाहिरै प्राय रहन खोजेको थिएँ. संजोगवश त्यस्तै बाध्यताले म फेरि त्यो उपकुलपतिको पुनर्गठन हुने बेलामा नेपालमै पढेँ अर्को पटक चाहिँ. अनि त्यो बेलामा पनि त्यस्तै भयो. अनि पछि एकपटक त्यो चयन समिति हुन्छ हरेक पटकमा, पञ्चायतकालमा नि हुन्थ्यो, पछि पनि चयन समिति हुन्छ. त्यो चयन समितिमा मारे बिमरेजी हुनुहुँदो रहेछ. उहाँले एकपटक भन्नुभयो, अनु भन्नुभयो, खै त्यहाँ 3 मान्छेको हामीले सिफारिस गरेका छौँ, तपाईँको पनि सिफारिस भएको छ भन्नुभयो. मैले अब विशेष रुचि पनि लिइनँ त्यत्तिकै हो. पछि यो बहुदलीय शासनकै क्रममा शेरबहादुर देउवाजी अन्तिम पटक प्रधानमन्त्री हुनुभयो. अनि उहाँले बोलाएर डाक्टर साहब तपाईँले उपकुलपतित्व लिएर मलाई सहयोग गर्नु पर्यो प्राज्ञिक क्षेत्रमा भन्नुभयो. अनि हुन्छ भने मैले स्वीकार गरेँ. अनि परिस्थिति कस्तो थियो भने सबै निर्वाचित संस्थाहरूको विघटन भएर संसद पनि भयो, अरू अरू पनि यो स्थानीय निकाय इत्यादि निर्वाचित संस्थाको विघटन भएर कर्मचारीलाई जिम्मा लाउने चलन चलिरहेको थियो. त्यो अवजस थियो शेरबहादुरजीलाई. उहाँले भन्नुभयो यो प्रज्ञा प्रतिष्ठान पनि कर्मचारीलाई बुझाउनु भन्न लाग्यो, तपाईँले आजै बहाल गरिदिनुहोस् न, भए कर्मचारी कहाँ जान्छ भन्नुभयो. अनि रमाइलो भने हुन्छ हुन्छ भने म गएँ. तर अब प्रज्ञा प्रतिष्ठानसँग मेरो अनुभव चाहिँ बढ्ता अनुभव चाहिँ अब यो बालचन्द्रजीको कार्यकालदेखि म प्रज्ञा प्रतिष्ठानसँग परिचित छु र पार्टीहरूसँग निकटता भयो. त्यो कारण के भन्दा बालकृष्ण समजीको कारणले, बालचन्द्रकै कारणले, सिद्धिचरणजीको कारणले, माधव घिमिरे भिक्षु उहाँहरूसँग मेरो निकटता, ती कारणहरूले त्यो सूर्यविक्रम गेवालीसँग पनि पछि चाहिँ पुरानो निकटता होइन, पछि निकटता नै भयो. बाङ्गेलजीसँग पनि भयो इत्यादि. अब त्यो प्रज्ञा प्रतिष्ठानको बारेमा थाहा छ. अनि दुई तिनवटा भनौँ, माधव घिमरेजी उपकुलपति र कुलपति हुँदा त्यहाँ को पीडा चाहिँ भन्नुहुन्थ्यो क्या, सधैँ भन्नुहुन्थ्यो, टेलिफोन गर्नुहुन्थ्यो. पछि ईश्वरभर अधिकारी उहाँका त्यो प्रज्ञा प्रतिष्ठानको उपकुलपति भयो, त्यो पीडा कहिले त राति अबेर 9:30 पनि सुनाउनुहुन्थ्यो इत्यादि. म के भन्थेँ भने हेर्नुहोस्, तपाईँहरूको आफ्नो साहित्यिक व्यक्तित्व छ, त्यो साहित्यिक व्यक्तित्व आफ्नो ठाउँमा छ. यो प्रज्ञा प्रतिष्ठान भनेको राजग्रह परेको ठाउँ हो. पहिला पनि राजाले नियुक्ति गर्ने, पछि पनि प्रधानमन्त्रीले नियुक्ति गर्ने, यो राजग्रह या राजनीतिक ग्रह परेको ठाउँ छ. त्यहाँ यस्ता चिजहरू मैले भन्नुहुन्छ भने बालचन्द्रजीले चाहिँ यस्तो पीडा कहिल्यै खोल्नु भएन, समझिदेखि त्यहाँ पीडा मैले सुनेको छु. त्यस कारणले यसमा चिन्ता नगर्नुहोस्, तपाईँको विवेकले सही छानेका चिज गर्नुहोस्, कहाँ के हुन्छ कसो हुन्छ अब त्यो कसले के भन्छ यसमा चिन्ता नगर्नुहोस्. त्यो पदमा खोज्नु मिल्दैन, खोज्ने ठाउँ नै छैन त्यसको. राजीनामा दिए बाहेक, देहान्त भए बाहेक, त्यो पद यति गरिमामय छ, त्यसको ऐनको व्यवस्था यो पञ्चायत कालमा पनि हो, अहिले पनि हो, खोज्ने व्यवस्थै छैन. तपाईँलाई तपाईँले सक्दो मिलेर काम गर्नुहोस्, आफ्नो प्रज्ञा प्रतिष्ठान भित्रको सम्बोधन लिएर काम गर्नुहोस् भन्थे। त्यहाँ गएपछि धेरै प्रयासहरू भयो, अब त्यसको बारेमा अहिले म चर्चा नगरौँ। यति मात्रै म भन्छु कि कस्तो त्यहाँ स्वागतको संस्कृति भएको संस्था विदाईको संस्कृति नै सुन्ने रहेछ। कसैलाई विदाई गरेको छैन भन्छन् कर्मचारीहरू, मैले भने होइन, यी मेरा अग्रजहरू जो हुनुहुन्छ मोहन कोइरालाजी चाहिँ म्याथ सकिया हुनाले पहिले निवृत्त हुनुभइसक्नु भएको प्रज्ञा प्रतिष्ठानबाट, बाँकी अब उपकुलपति सदस्य सचिव तुलसी भट्टराईजीहरू चाहिँ हुनुहुन्थ्यो भने होइन, उहाँहरूलाई विदा गर्नै पर्छ मैले, छैन भने नि अब विदाईको संस्कृति सुरु गर्ने भने उहाँहरूले विदाई गरेँ, उहाँहरूलाई नै अनौठो भयो, उहाँहरूले पनि अग्रजहरूलाई विदाई गरेका छैन। संस्कृति केही संस्कृतिहरू मैले त्यहाँ सुरु गरेँ, गरेको चाहिँ धेरै चिज छ, लामो छ, त्यसलाई अहिले नबताउँ। अब मैले कि मैले आत्मसंस्मरण लेख्नुपर्ने होला, अब त्यो बेला गरौँला। दुई वर्ष जति म त्यहाँ बसेँ र स्वर्ण जयन्तीको बेला थियो र त्यहाँ बजेटको अभाव छ, बजेटको कमी छ, त्यो भएको त्यो त्यति सुन्दर भवन छ, त्यति विशाल त्यसको जग्गा जमिन छ, अब त्यति ठुलो संस्था हो मुलुकको प्रज्ञाको मूल यो मूल थलो, तर बजेट कम छ। अनि त्यो राजग्रह पर्ने कि कता कता को कहाँ कहाँ कसरी भएर आउने, राजग्रह पर्ने र अब समजीवन धुरुधुरु रुनुपर्ने, ईश्वरहरू पनि रुनुपर्ने, माधव गुरुले पनि चाहिँ पनि पीडा हुने, अब ईश्वरलाई पीडा, अन्तर्राष्ट्रिय ताकि जीवनमा शानदार गौरवपूर्वक
होइन
म भइनँ, किनभने म भइनँ, त्यो पीडा चाहिँ त्यति भएन मलाई। मुख्य चिज चाहिँ के भन्दाखेरि त्यो त्यसमा अब मैले अनि जहिले पनि भने हेर्नुहोस् है, भित्र तपाईँहरू चाहिँ मिलेर बस्नुहोस्, त्यो बाहिर चाहिँ कसैले पनि प्रज्ञा प्रतिष्ठानमा यस्तो उस्तो भनेर टिप्पणी गर्न नपाओस् भने, मेरो कार्यकालको बारेमा चाहिँ त्यो दुई वर्षपछि ठुलो राजनीतिक परिवर्तन भयो। मलाई प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्ति दिनुभएको हो। अब त्यसपछि यो 2062-63 को जनआन्दोलन भयो, जनक्रान्ति भयो, त्यसपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुनुभयो। अब गिरिजाप्रसाद कोइरालाजी ज्यादै बिरामी भएको हुनाले मैले उहाँको सरकारतर्फको मुख्य सचिव, घरको निजी सचिव र अब केही अंशमा सम्पर्क भइरहेको मान्छे हुनाले पार्टीतर्फको मुख्य उहाँका मान्छेहरू सबैलाई अब राजीनामा दिनुपर्छ भने म दिइदिन्छु, काम गरेर भन्नुहुन्छ भने काम गर्छु भने अहिले असहयोग गरे जस्तो हुन्छ, तपाईँ राजीनामा नदिनुहोस् भन्नु हो, त्यही स्रोतबाट मलाई सूचना आयो। अनि म दुई वर्ष जति हुन लागेको थियो, काम गर्दै थिएँ, मुख्य स्वर्ण जयन्ती सुरु हुने बेला थियो, ठिक स्वर्ण जयन्ती 50 वर्षको स्वर्ण जयन्ती सुरु हुने, रमाइलो के भन्दा त्यही बिचमा प्रज्ञा प्रतिष्ठानलाई 3 भागमा बाँड्ने एउटा योजना दरबारमा पनि पुगेछ, यता उहाँ प्रधानमन्त्रीजी गाउने पुगेछ र निकै थियो। अब त्यो फेरि राजाले स्वयं आफै शासन ग्रहण गरेको बेला, अब तर अब उपकुलपतिको कुलपति चाहिँ छैन फेरि, किनभने प्रधानमन्त्री नफेरि कुलपति हुँदैन, राजा पनि प्रधानमन्त्री हुनुभएन, उहाँले मनोनित गरेका 2 उपाध्यक्ष पनि त पनि प्रधानमन्त्री हुनुभएन, नभएको हुनाले कुलपति नभएको बेला छ। अब फेरि यता चाहिँ दबावमा चाहिँ स्वर्ण जयन्ती हुने हुने बेलामा 3 प्रज्ञा प्रतिष्ठान फुटाउने कुरा आयो, मैले भने स्वर्ण जयन्ती सकौँ, स्वर्ण जयन्तीकै बिचमा 3 प्रज्ञा प्रतिष्ठान कलाको बेग्लै सङ्गीत नाट्यको बेग्लै घोषणा गरौँ गरौँ, स्वर्ण जयन्ती नहुँदै चाहिँ चिरेपछि त के स्वर्ण जयन्ती गर्ने, 2-4 महिना बाँकी छ भनेर त्यो त्यही बेलाको राजा ज्ञानेन्द्रसँग अडेर हुँदैन, यो अहिले हुँदैन, स्वर्ण जयन्तीको बिचमा घोषणा गरौँ, स्वर्ण जयन्ती पछि चाहिँ लागू गरौँ भन्ने मान्छे। अब त्यो अब मैले भनौँ प्रधानमन्त्रीजी चाहिँ ज्यादै बिरामी, अब त्यो त अक्सिजन लिने अवस्था सिधै भेट्न सकिनँ, त्यो स्रोतबाट गर्नुहोस् काम, तपाईँहरू सहयोग गर्ने, किनभने यो ऐन कानुन अनुसार स्वयं व्यवस्थित छ प्रज्ञा प्रतिष्ठान र विश्वविद्यालय, त्यहाँ परिवर्तन हुँदैन भन्नुभयो, काम गर्दै थिएँ, पछि त अनि मन्त्रालयले पुरानो राजनीति नियुक्ति सब खारेज भयो, उपलब्धिहरू सबैलाई ऊ गर्नु तैँले चलाउनु भनेर प्रज्ञा प्रतिष्ठानको कर्मचारीको जिम्मा दिएछ दिएछ। अनि मैले त्यहाँको प्रशासक आउनुभयो, अरू सबैलाई त मैले गाडी नलानु भने रोक दिएँ सबैलाई, मन्त्रालयबाट यस्तो आदेश आयो तपाईँहरू सबै खारेजले अब तपाईँको त्यो सवारी चालकलाई पनि लिङ नजानु भनेको गएछ, कसरी आउनु हो भन्यो मलाई सहप्रशासक त्यो सहसचिव
कर्मचारी
कर्मचारीले भन्यो लाउनुहोस् भने मैले ल फोन गर्नुहोस् ल संस्कृति मन्त्रालय अन्तर्गत थियो त्यो बेला फोन गर्नुहोस्। अब मन्त्री त छैन, प्रधानमन्त्री मन्त्री हो, मैले सोधिसकेँ मन्त्री भने सचिवलाई सोध्नुहोस् भनेको होइन त्यस्तो होइन भन्नुहुन्छ सचिव। अब उहाँले त्यो अब मेरो सहसचिव स्तरको प्रशासक चाहिँ भन्नुभयो मलाई मन्त्रालय बोलाएर फलान फलान सहसचिवले आदेश दिनुभयो सब विदा भयो तिनीहरू भन्नुभयो भने कार्ड आयो त मलाई थियो त कार्ड त केही छैन मौखिक आदेश भयो बिहान भर्खर बोलाएर मलाई भने त्यहाँपछि ल भइकयो त भन्दा म पनि फर्केर आएँ। आएर मैले प्रधानमन्त्रीजीलाई अब यस्तो भने र अब यो भने कागज चाहिँ उसलाई दिया छैन अरे अब खारेज भयो भन्नु भन्ने सुने प्रज्ञा प्रतिष्ठान। मैले बुझ्दा चाहिँ मुख्य सचिवसम्मले मन्त्री परिषदको निर्णयमा यो विश्वविद्यालय र प्रज्ञा प्रतिष्ठानमा स्वयं स्वचालित संस्था स्वायत्त संस्था हुनाले लागू हुँदैन भने हो भनेर मुख्य सचिव नेपाल सरकारको मुख्य सचिवले त्यसै भन्नुभएको। अब कागज केही थाहा छैन भने त्यहाँपछि त यसपछि त त्यही दिन बेलुका त रेडियो टेलिभिजन सबैले खारेज भयो भने त्यहाँपछि म घर आएर बसेँ। पछि मैले अनि प्रधानमन्त्रीजी कहाँ पुर्याएँ चिठी, पछि अब पछि धेरै पछि अनि संस्कृति मन्त्री नियुक्त हुनुभयो। अनि संस्कृति मन्त्री नियुक्त भएपछि प्रधानमन्त्रीले मैले लेखेको चिठी उहाँलाई पनि दिएको, त्यसको एक डेढ महिनापछि तपाईँहरूको नियुक्ति चाहिँ राजनीति नियुक्ति नभएको हुनाले खारेज हुने होइन भनेर उपकुलपट्टि फलाना भन्दा नै मलाई सम्बोधन गरेर फेरि चिठी दिनुभयो। अनि दिएपछि हुन्छ अब सल्लाह गरौँला भने म साथीहरूसँग सल्लाह गर्छु भने त्यतिन्जेलमा त सबै साथीहरू राजीनामा दिने भनेर तयार पारिसक्नु भएको छ। अब त राजीनामा ले भन्नुहुन्छ एक हातले चाहिँ खारेज भइसक्यो भनेर सरकारी संयन्त्रबाट खारेज गरेर सरकारी संयन्त्रबाटै एउटा कर्मचारीलाई सहसचिव स्तरको कर्मचारीलाई प्रज्ञा प्रतिष्ठानको सबै प्राज्ञ परिषदको प्राज्ञको उपकुलपतिको सबै अधिकार तैँले प्रयोग गर्नु के तैँले त्यहाँको सबै कोष पनि तैँले चलाउनु भनेर लेखेर दिन्छ मन्त्रालय। तपाईँले यो चिठी दिनुभयो यो सबैको गल्ती भयो भन्नु पऱ्यो कि यो सबै चिज भनेर छलफल गर्न खोजेको धेरैले राजीनामा दिइसके भन्नुभयो। लौ त लौ मन्त्रीजी लौ त सबैको राजीनामा पाउनुभयो, मेरो चाहिँ बर्खास्त गरे मान्छे कि त त्यो गरेको गल्ती भयो भने गल्ती स्वीकार गर्नुहोस्, होइन भने चाहिँ मेरो हातको राजीनामा हुँदैन, मलाई तलब पनि दिनु पर्दैन, गाडी मैले पनि लिएको छैन केही लिएको छैन, म त घर बसेँ, राजीनामा चाहिँ पाउनुहुन्न भने पछि कति डेढ दुई वर्ष कति पछि अनि विधिवत खारेज भनेर अनि तत्कालीन फेरि बहाली भएको पुनर्बहाली भएको प्रतिनिधिसभामा ऐन पास भएर तिनवटा टुक्रा पनि भयो, स्वर्ण जयन्ती पनि त्यस्तै भयो इत्यादि। त्यो संयोग हो क्या, संयोग हो। अब त्यस पनि विधि र ऐन कानुन अनुसार चाहिँ सबै चिज गएको भए या त मैले राजीनामा दिन्थेँ, अब राजीनामा दिनुहोस् भने अब दिन्थे, राजीनामा चाहिँ नदिए भन्ने अर्कोतिर खारेज भयो भन्ने हो। अब यो के संक्रमण कालको समस्या मात्रै हो, तर के त्यस क्रममा दुईवटा चिज चाहिँ एउटा मैले तत्कालीन भनौँ त्यो तत्कालीन सन्दर्भमा मैले मेरा कवि अग्रज पाँचै टुरिस्ट सोधेँ तपाईँले कुलपतिबाट राजीनामा दिनुभयो मलाई मैले पनि दिन्छु भनेको अहिले तर राजीनामा नदिनुहोस् भन्ने पनि प्रधानमन्त्रीकै स्रोतबाट आयो, संस्कृति मन्त्री हुनुहुन्न आफू उहाँ आफै प्रधानमन्त्री आफै। अब त्यस कारणले मैले के अब अहिले चाहिँ फेरि त्यो राजनीति नियुक्ति खारेज भएको रहन्छ भन्ने चाहिँ चिठी दिनुभयो मन्त्रीजीले, त्यो राजनीति नियुक्ति रहन्छ तपाईँको पद यथावत छ भन्नुभयो। अब राजीनामा दिए भन्नुहुन्छ यो तिन महिना जति हल्ला खल्ला सबै खुसी हो भने हल्ला खल्ला गरेपछि के गर्ने भन्दा तपाईँलाई केही लोभ लाभ छ कि छैन भन्नुभयो, त्यही लोभ लाभ छैन मलाई के बुझ्यो गरेर 40 वर्ष जीवन बिताएँ पछिल्लो जीवनको चरणमा फैया प्रतिष्ठानमा आफ्नो सकेको सेवा गरेको भने त्यसो भएदेखि मैले राजीनामा दिँदा प्रज्ञा प्रतिष्ठान झन् राजनीतिकरण भएर बिग्रियो नदिनु भेसो भन्नु हो अब भन्नु हो अब कब्जा भइरहेको छँदैछ अब तपाईँले के कामले दिनुहुन्छ त भन्नुभयो अनि मैले सत्यमुनि चाहिँ सोधेँ अब यो अहिले यस्तो किसिमले भएपछि अब तपाईँले 3 महिना चाहिँ खारेज भयो भने त सबै कब्जा गरिसकेपछि तपाईँले राजीनामाले पुष्टि गरिदिने यो त नैतिक रूपमा ठिक हुँदैन भन्नुभयो दुईजना बुढाले अनि मैले दिइनँ
सत्यमुनि जोशी
संयोग मात्रै हो यो राजग्रह चाहिँ छ त्यहाँ त्यो राजग्रह या राजनीतिक ग्रह प्रज्ञा प्रतिष्ठानमा नहुनु बेस हो
ठिक सर
तर मलाई कुनै पनि त्यसको नरमाइलो छैन
एउटा प्रसङ्ग परल सर अब सर समालोचना क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ अब समालोचनाको त सर शिखरै पुरुष हुनुहुन्छ अब यसमा कसैले कसैको द्विपद छैन सरको विचारमा अहिले जुन यो उत्तर आधुनिक समालोचनाको बहस भइरहेको छ त्यसको बारेमा एउटा सरको चाहिँ हामीले आधिकारिक उत्तर जान्न चाहेका छौँ यो उत्तर आधुनिक
यस्तो कस्तो भने उत्तर आधुनिकता भनौँ या पोस्ट मोडर्निजम अङ्ग्रेजीमा पोस्ट मोडर्निजम भनौँ अब यसका विविध परिभाषाहरू छन् यो आधुनिकताकै निरन्तरता पनि भन्छन् आधुनिकताको निरन्तरता होइन आधुनिकताको भङ्ग पनि भन्छन् दुई धार छ अनि अर्को आधुनिकताको बारेमा 3 प्रकार चर्चित छन् उच्च आधुनिकता हाई मोडर्निजम मोडर्निजम लो मोडर्निजम लो मोडर्निजम या निम्न आधुनिकता पनि चर्चित छ र अब यो उत्तर आधुनिकतामा लागि अब धेरै सिङहरू छन् यसका सिङजुराहरू थुप्रा छन् अब त्यस कारणले सैद्धान्तिक रूपमा भन्ने हो भने उत्तर आधुनिकताका अनेक थरी सिङजुरामा अहिले जाने अवसर पनि छैन अब नेपालमा चल केलाई उत्तर आधुनिकता ठान्ने हामीले गरेका छौँ भन्दाखेरि एक प्रकारले रोलाबाथ आदिबाट र दार्शनिक रूपमा जागदेरिडाबाट र सँगसँगै सह आन्दोलनको रूपमा नवमनोविश्लेषणको कुरा छ या नारीवाद छ धेरै चिजहरू छ अब विनिर्माणलाई डिकन्स्ट्रक्सनलाई अङ्ग्रेजीमा डिकन्स्ट्रक्सन भनौँ नेपालीमा धेरैवटा शब्द छ म विनिर्मिति पनि भन्छु विनिर्माण पनि भन्छु विसंरचना पनि भन्छु अब त्यो अहिले नेपालमा हामीले धेरै जसो प्रचारित गरिएको र अगाडि ल्याइएको चर्चा परिचर्चा भएको चाहिँ विनिर्माणवाद हो अब त्यसमा दार्शनिक पृष्ठभूमिमा ज्याक डेरिडा र अब अरू सान्दर्भिक रूपमा अरू धेरै चिज पक्ष छ अब यो कस्तो भन्दाखेरि भाषाले निश्चित अर्थ भन्न सक्दैन सबै अर्थहरू सन्दिग्ध छन् र एउटा अन्तर्दमनको आधारमा एउटा अर्थलाई हामी थापित गरिरहेका छौँ तर ठिक चाबीबाट साँचोबाट त्यसको विनिर्माण गरेर हेर्दा चाहिँ त्यो भाले भएर पल्टिएको भाले पल्टिएको अर्थ ध्वस्त हुन्छ र दमित अरू अर्थहरू बहुल अर्थहरू व्यक्त हुन्छन् अब यो यतिमा केन्द्रित हुँ आज त्यसकारणले त्यो अब यस क्रममा नेपालीमा अब लेखनको स्तरमा भन्ने हो भने उत्तर आधुनिकताको भन्नलाई अलिकति हामीहरू उसबाट इन्द्रबहादुर राईबाट चिन्न सक्छौँ जसलाई लीला लेखन भनिन्छ वास्तवमा इन्द्रबहादुर राईको लीला लेखन एक प्रकारको विनिर्माण हो परालको आगो कथाको विनिर्माणमा उहाँले त्यो एउटा बाङ्की देखाउनु भएको छ विनिर्माणको र विनिर्माण बुझ्ने मान्छेमध्ये म इन्द्रबहादुर राईलाई पनि मान्छु, अनि विनय महानलाई बुझेर प्रयोग गर्नेहरू पनि हुनुहुन्छ। त्यसमध्ये शक्तिशाली प्रयोग ध्रुवचन्द्र गौतमको हो, उत्तराधुनिक भनौँ, सही शक्तिशाली उत्तराधुनिक प्रयोगमा ध्रुवचन्द्रको प्रयोग श्रेष्ठ छ। तापनि म उहाँलाई पनि भन्छु, नेपाल जितेर हुँदैन ध्रुवचन्द्रजी, विश्व जित्नलाई कम्मर कसरी लेख्नुहोस् न भन्छु म ध्रुवचन्द्रजीलाई पनि। म ठिकै छ, मुख्य कुरा मलाई भन्नु के छ भन्दाखेरि, लेखनमा उत्तराधुनिकता अब धेरै छ, त्यसको उत्तराधुनिकताका सिङ्जुरा अहिले त्यसलाई न्याय हुँदैन अहिले छ हेरे, एउटै त्यो विनिर्माणलाई मात्रै छौँ। विनिर्माणलाई छुने क्रममा के भयो भन्दाखेरि, धेरै मित्रहरूले विनिर्माणका सैद्धान्तिक पक्ष पनि चर्चा गर्नुभएको, उत्तराधुनिकताका अरू विविध पक्षहरूमा पनि उहाँहरूले चर्चा गर्नुभएको छ। त्यस क्रममा कृष्ण गौतमजीले पनि चर्चा गर्नुभएको छ, अभिषेकजीले पनि चर्चा गर्नुभएको छ, गोविन्द भट्टराईजीले पनि चर्चा गर्नुभयो, सबैले। उहाँलाई म के भन्छु भने, उत्तराधुनिकतामा केन्द्रित भएर लेख्नुहोस्, नेपालीमा उत्तराधुनिकता मिसाएर त केही पनि हुँदैन। उत्तराधुनिकता जे हो त्यसलाई, त्यसको मैले अघि पनि भने, यो उच्च आधुनिकता र निम्न आधुनिकताको साँधमा के हो। अब यो आधुनिकताको अन्त्य पनि हो, भङ्ग पनि हो, र आधुनिकताको निरन्तरता पनि हो यो इत्यादि। अब उत्तराधुनिकता एउटा बहुल के त्यसलाई नेपालीमा ग्रथन भनौँ, गुथाई गुथाई, जहाँ सबै दमितहरू एकट्ठा भएर एउटा चिज गुठिरहेका छन्, त्यहाँ दमित नारीहरू, नवमार्क्सवाद, त्यो दमित जनसाधारण अथवा सांस्कृतिक अध्ययन भन्छौँ हामीहरू, अब त्यसमा दमित, त्यसमा एउटा अल्पसङ्ख्यकहरू अथवा अफ्रिका गोराद्वारा दमित अफ्रिकालीवाद, पश्चिमद्वारा दमित पूर्वेलीवाद इत्यादि, त्यो त लामो लडको छ त उत्तराधुनिकसँग जोडिएको, यो सबैमा अलिअलि भएको छ उहाँहरूले गर्नु। म के भन्छु भने, आधिकारिक रूपमा उत्तराधुनिकताबारे सैद्धान्तिक किताब लेखौँ एउटा, उत्तराधुनिकताको आधारमा सृजन गरौँ, गुरु थापौँ, गुरु मान्यौँ, कमसे कम लीला लेखनलाई या ध्रुवचन्द्र आदि धेरै केही शक्तिशाली लेखकहरू हुनुहुन्छ, उहाँहरू जस्तै लेखौँ, ठिक छ, किन नलेख्ने, उत्तराधुनिक लेखौँ, उत्तराधुनिक अनि उत्तराधुनिक समालोचना गरौँ, अनुसन्धान गरौँ। तर के भन्दाखेरि, अब यसो अलिकति चाख्ने मिसार त भएन, र मैले एउटा चाहिँ प्रज्ञा प्रतिष्ठानमा म उपकुलपति भएको बेलामा दुर्भाग्यवश देवीटाको मृत्यु भयो, त्यहाँ मैले अन्तर्राष्ट्रिय प्राकृतिक सम्बन्ध परिषद एउटा खडा गरेँ, त्यसका विविध कार्यक्रमहरू भयो, म्याक्स मुलरको बारेमा कार्यक्रम गऱ्यौँ जर्मन दूतावास र जर्मन विद्वानहरूको सहयोगमा, अब त्यस्तै एउटा अमेरिकन नाटकको हामीले रङ्गमञ्चनको लागि त्यहाँ अनुवाद र रङ्गमञ्चनको काम गऱ्यौँ इत्यादि विविध क्षेत्रको, अब त्यस क्रममा अङ्ग्रेजीको त्यो, अनि त्यसै क्रममा हामीले देवीटाको देहान्त भयो, नोबेल पुरस्कार जसले पाए पनि त्यसको लागि प्रज्ञा प्रतिष्ठानमा दुई साल जति हामीहरूले चर्चा परिचर्चा गऱ्यौँ, त्यो नोबेल पुरस्कार पाउने गर्थ। यो त्यसै क्रममा डेरिडाको मृत्यु हो, ज्याक डेरिडाको मृत्यु म उपलब्धता भएपछि मैले ज्याक डेरिडाको महत्त्व के हो, उत्तराधुनिकतामा उनको योगदान के हो इत्यादिबारे गोष्ठीहरू त्यहाँ सञ्चालन गऱ्यौँ, शोकसभा पनि गऱ्यौँ, त्यो अन्तर्राष्ट्रिय आयामतर्फ नेपाली नेपालको प्रज्ञा प्रतिष्ठानलाई र प्राज्ञिक जगतलाई लाने एउटा, अब त्यो लामो हुन्छ, अब त्यो म अहिले चर्चा नगरौँ, तपाईँहरू छुट्टै कार्यक्रम भयो भने प्रज्ञा प्रतिष्ठानको, मेरो सपनाको प्रज्ञा प्रतिष्ठानको बारे मैले सोचेँ, बोलेँ, लेखेको छु र केही ठोस काम भयो। जस्तो भनौँ न, मैले पूर्वको नेपालको सांस्कृतिक सर्वेक्षण गराएँ, पश्चिम सुदूरपश्चिम नेपालको सांस्कृतिक सर्वेक्षण गराएँ, लेखक कलाकार परिचय कोष खै अब तयार त भयो, छाप्न बाँकी थियो इत्यादि, अब यी यतातिर नजाउँ। त्यसै क्रममा गर्दा मेरो मनमा ज्याक डेरिडाको शोक काव्यको अलिकति बीज आयो मनमा र अहिले मेरो त्यो रचनाकुञ्ज बजारमा उपलब्ध कविताको रचनाकुञ्ज पछिल्लो छापिएको तर बजारमा उति गएको छैन, थोरै प्रति लोकार्पित भयो। त्यो रचनाकुञ्जमा डेरिडा बारेको मेरो के भन्ने त्यसलाई शोक काव्य पनि हो, ज्ञान काव्य पनि हो, डेरिडा बारेको काव्य नै छ मेरो। कतिले भन्नुहुन्छ अब सरले यादव साहबले उत्तराधिकता बारे लेख्नु पर्यो, अरू अरू बातको बारेमा तपाईँले विस्तारपूर्वक जति लेख्नु हो त्यसले त्यो बार हामी जति चिन्छौँ अलिकति चिन् तपाईँले चिनाइदिनु पर्यो, आवश्यक भयो भन्नु तपाईँले नि भन्नु हो। तर उहाँहरूले पनि राम्रो लेखिराख्नु भएको छ, तर एउटा पाश्चात्य बारलाई मैले भनौँ न, मैले वास्तवमा नेपाली समालोचनामा गरेको, नेपाली प्राध्यापनमा गरेको, नेपाली अनुसन्धानमा गरेको के भन्दाखेरि पूर्वको बन्दी खानाबाट मुक्ति, संस्कृतको बन्दीखानाबाट पनि मुक्ति हामीलाई चाहिन्छ, अङ्ग्रेजी या पाश्चात्य बन्दीखानाबाट पनि मुक्ति चाहिन्छ, तर हामीले नेपाली लेखक भएर, नेपाली पाठक भएर, नेपाली गुरु भएर, नेपाली विद्यार्थी भएर, नेपाली शोधकर्ता र शोध निर्देशक भएर हामीले हाम्रो साहित्यको पठन गर्ने, सृजन गर्ने हो। त्यो सृजन गर्ने क्रममा विश्वभरको ज्ञान चाहिँ प्रयोग गर्ने दास हामी कसै गाउँदैनौँ। त्यो त्यस कारणले अब उत्तराधुनिकताको विधिवत ज्ञान दिने किताब कम छ नेपालीमा, केही किताब साथी मित्रहरूले लेख्नु भएको छ, त्यो स्वागत एक छ, तर अझ गहिराईमा त्यसलाई चिनाउनु पर्यो, त्यसका सकल सिन्जुरो सहित त्यति त्यसलाई न्याय हुने गरी चिनाउनु पर्यो। चिनाएपछि उत्तराधुनिकता बढ्छ। बाहिर बस्ने मित्रहरूले जति छिटो चिनिराख्नु भएको छ, र केही साथीहरूले अहिले मैले नाम पनि लिएँ, उहाँहरूले पनि गरिराख्नु, तर त्यो एउटा पक्ष। तर मैले चाहिँ त्रिभुवन विश्वविद्यालयको मञ्चमा एमए या पिएचडीको कार्यक्रममा या एमफिलको कार्यक्रममा चाहिँ उत्तराधुनिकता पर्याप्त हुने गरी मैले चिनाएको छु, पढाएर चिनाएको छु, गोष्ठी मार्फत चिनाएको छु, विद्यावारिधि तालिमको रूपमा चिनाएको छु, एमफिलमा चिनाएको छु तर अब लेख्ने चाहिँ के भयो भने मेरो त्यो पाश्चात्य समालोचना दुई भाग लेखेँ, तेस्रो र चौथो भाग लेख्न थाल्दाखेरि डायबिटिज भयो, अनि त्यसपछि यो के भन्ने ग्रीवा गिराती भ्रंश भन्छ त्यो सर्भाइकल त्यो एउटा कति कति नम्बरको भन्छ, एउटा नम्बरको हाड खिएको छ, दुईवटा अलिक खिएको, अनि यो पाखुरा फ्रोजन सोल्डर भन्छ, दुईवटा पाखुरा जाम भएपछि लेख्न अलिक गाह्रो भयो। पाण्डुलिपि छ, पाण्डुलिपि छ, त्यसमा मैले उत्तराधुनिकताको प्रत्येक बाजलाई सिङ्जुरो सबै चाहिँलाई तल त्यसको जरादेखि सिङसम्म उत्तराधुनिकतालाई तयारी छ, तयार छ लगभग, केही चाहिँ किबोर्डमा होला छ। त्यो कस्तो भयो भने अब जीवनका प्राथमिकता परिवर्तन भयो, स्वास्थ्य प्रथम भयो मेरो लागि, यति धेरै रोग त्यो रोगसँग 45 सालदेखि हो रोगसँग सङ्घर्ष गर्न लाग्दा जीवनबाट धेरै धेरै निराशै पनि भएको अवस्थामा यो अपोलो इन्द्रप्रस्थ अपोलो दिल्लीको एउटा डाक्टरको उपचारपछि त्यहाँ उनीहरूले व्यक्तिगत स्वास्थ्य योजना गर्दा रहेछन् त्यो इत्यादि, काठमाडौँमा भएको उपचारले सम्हाल्न नसकेका समस्या, पहिलाउन नसकेका समस्याको त्यहाँ भएपछि पुनर्जीवन पाएको हो। पुनर्जीवन कालमा पनि प्रयास त छ, म तेस्रो र चौथो दुईवटा भाग छ, अधुरो अवस्थामा छ, त्यसमा उत्तराधुनिकता पनि पर्यो, तर मैले उत्तराधुनिकताको सिन्चुरो सहित नेपाली एमएको पाठ्यक्रममा त मैले म त्यहाँ प्राध्यापक हुँदैमा राखेको छ, पढाउन हामी पढाइरहेछौँ। अब त्यो एउटा पक्ष। अर्को चाहिँ मलाई के लाग्यो भन्दा उत्तराधुनिकताको आधारमा अब त्यसका अब नारीवादमा मैले पिएचडी भर्खर सुधा त्रिपाठी हुनुहुन्छ उहाँलाई पनि नारीवादको आधारमा पिएचडी गराएँ, त्यसमा पनि उत्तराधुनिकताको एउटा आयाम नारीवादमा भयो। अब सांस्कृतिक अध्ययनको बारेमा रमेश भट्टराईलाई उत्तराधुनिकताको जुन कल्चरल स्टडी हो, अल्पसङ्ख्यक लिङ्गगत वर्गगत अथवा जातीय अल्पसङ्ख्यकहरूको बारेमा नेपाली उपन्यासमा केन्द्र छ, केन्द्र हो दुइटैको, त्यो गरिरहेछौँ हामीहरू। अब अखबारमा हल्ला चाहिँ प्रज्ञा होइन्छु मैले जानेको, अखबारले अखबारमा हल्ला गरेर र अनि मञ्चमा जोरजाम गरेर हल्ला गरेर प्रज्ञाको प्रचार त हुन्छ। अब त्यसलाई अङ्ग्रेजीको एउटा शब्द छ डिसेमिनेसन, का सञ्चारण चाहिँ हुँदैन। अब अहिलेदेखि मलाई के लाग्यो भन्दा म भन्छु, खै नेपाली साहित्य सञ्चार जगत मात्रै हेर्ने हो, तपाईँ खसखस डट कम पनि प्रति पनि मेरो श्रद्धा छ अलिअलि हो, तर मैले त भने होइन, सञ्चार माध्यमबाट नेपाली साहित्य बुझ्छु भने हो त्यो कुराको कारण हुन्छ। अब त्यहाँ धार्मिक त कुन धार्मिक कुन विषय कुन छटाक त्यहाँ छुट्टिँदैन छुट्टिँदैन। र मलाई भन्नुहुन्छ अहिले पनि साथीहरू, सरले जहाँसम्म नेपाली समालोचना मार्फत छुनुभयो ती धाराहरूबारे नेपाली संसारमा प्राय प्रष्टता छ, हामी एकअर्कालाई पढाइरहेछौँ। अनि जुन साहित्यकारबारे जुन विराको जुन अवधिसम्म सरले विस्तृत रूपमा सघन रूपमा छुनुभयो, अब बाँकीमा चाहिँ छटाक र धार्मिक नै छुट्टाउनु नसकिने अवस्था छ। त्यसमा सञ्चार माध्यममा नेपाली साहित्य फैलिएको छ, अब साइबर भन्नुहुन्छ र साइबर पनि हुन्छ, म अन्तर सञ्जाल भन्छु, अन्तर सञ्जालमा पनि नेपाली साहित्य फैलिरहेको छ। कहिले कहिले अलिकति सन्चो भएको बेला भयो भने म पनि खोल्छु, अनि नेपाली यो गुगल्समा या गुगल्समा पनि हेर्छु, अरू विभिन्न यहाँ नेपालमा पनि डट कमहरू थुप्रै छन्, तपाईँहरूका उता पनि छन्, कुनै कुनैमा यसो पसेर नि हेर्छु, तर स्वास्थ्यले धेरै बेर कम्प्युटरमा बस्न मलाई गाह्रो हुन्छ, अनि त्यो हिउँदमा त सक्दै सक्दैन शीतकालमा। त्यसैले गरौँ विनिर्माण, अब के गर्ने हो भने कम्तीमै लीलबहादुर लीलबहादुर भन्दा इन्द्रबहादुर राई र ध्रुवचन्द्र भन्दा अगाडि बढ्ने गरी उत्तराधुनिक रचना गरौँ, गर्दै जाउँ, त्यो ठिक छ। अनि समालोचना
हामीलाई अभाव भएको
समालोचनामा पनि उत्तर आधुनिक किसिमले समालोचना गर्नुहुन्छ, तर उत्तर आधुनिकमा विनिर्माण एउटा पक्ष हो। मैले त भनौँ काव्यमा पनि विनिर्माण प्रयोग गर्छु म, मेरा कवितामा उसमा विनिर्माणको प्रयोग गर्छु म, तर विनिर्माण जुन सर्वस्व हो भन्ने चाहिँ होइन। नारीवादको प्रयोग गर्छु म, अथवा अल्पसङ्ख्यकको अध्ययनको प्रयोग गर्छु, अथवा नवमनोविश्लेषणका प्रयोग गरौँला, नवमार्क्सवाद प्रयोग गर्छु म, तर म मार्क्सवादको भनौँ मार्क्सवादले भएपछि साहित्यमा पुग्यो चाहिँ होइन, त्यस कारणले यसमा अलिक विस्तारपूर्वक कुरा गरौँला। र मैले भन्ने हो भने अरू छोड्थ्यौँ, कमसेकम मेरो डेरिडा काव्य मात्रै रत्नाकुञ्जभित्र छ, त्यो त अहिले रत्नाकुञ्ज बजारमा उपलब्ध छ, तपाईँलाई मैले दिएछु, त्यहाँभित्रको डेरिडा मात्रै पढ्नुभयो भने ल है म गद्यमा म डेरिडामा केन्द्रित भएर मैले लेखिनँ। अब त्यो मेरो पाश्चात्य समालोचनाको तेस्रो भाग आउँदा प्राय डेरिडाको आउँछ, तर त्यसमा सिङपुच्छर जरुर मि आउँछ आउँछ। अब पढाउन त मैले पढाइदिइराखेँ, एमएमा पनि पढाएँ, एमफिलमा पनि पढाएँ, पिएचडी गर्नेहरूलाई सिकाइरहेको छु, अहिले पनि एउटा भर्खर यो सुधा त्रिपाठीजीको नारीवाद केन्द्रित उत्तराधुनिकै हो, उहाँको पनि अलिक मार्क्सवादी नारीवादी नवमार्क्सवादी नारीवादीमा छ। अब सांस्कृतिक अध्ययनको स्तरमा यो रमेश भट्टराईलाई गराउँदैछु, र कवितामा भन्ने हो मै पनि प्रयोग गर्छु, तर कहाँ मलाई मन लाग्यो त्यहीँ मात्रै प्रयोग गर्छु, सब म चाहिँ त्यसैको बन्दी चाहिँ होइन, बन्दीखानाबाट चाहिँ मुक्त हुनुपर्छ, उत्तराधुनिकताको बन्दी चाहिँ हामी नहौँ, हाम्रो सृजनमा हाम्रो चिन्तनमा अर्को मैले जिस्क्याएको छु डेरिडालाई, व्याख्यानहरू पनि जिस्क्याउँछु, डेरिडाले पाश्चात्य दर्शनका सबै किल्ला भत्काइदिए, प्राचीनदेखि नवीनसम्म सबै किल्ला ध्वस्त गरिदिए डेरिडाले। अब ए देविडा तिमी पूर्व पनि आउला, पूर्वले सङ्घ पनि सिंह जुदै हेर्छौ कि भनेर पर्खिँदै थिएँ, तिमीले भर्तृहरीलाई चिनेका रहेछौ, पुरै चिनेका रहन्छौ, तिमीले नागार्जुनलाई अलिअलि चिनेका रहेछौ, चिनेका रहन्छौ, किनभने तत्भिन्न भिन्नता नागार्जुनको नभए त देविडाको सिद्धान्त आउँदै आउँदैन। ससुर र देविडा दुइटै पूर्वबाट अनुप्राणित छन्, अब त्यो ससुरको बारेमा त धेरै प्रष्ट भइसकेको छ, डेरिडाको बारेमा पनि त्यो आइरहेको छ इत्यादि, त्यस अनि कहिले कहिले ठट्टा पनि गर्छु म डेरिडाको बारेमा, बिचरा डेरिडा आएनन्, अविधाकै कति विकास भएको छ, लक्षणा र व्यञ्जना त खै पढ्ने पढाउने नै अवसर भएन, उनी यता सिङ्गुलमा आएको भए उनलाई अलिकति अविधाका गहिराईमा लान हुन्थ्यो, र लक्षणा र व्यञ्जना र अतल व्यञ्जनाका अतल गहिराईसम्म डेरिडालाई तान्नु हुन्थ्यो, सिकाउनु हुन्थ्यो डेरिडालाई, खै सिकाउनै पाइएन, पनि ठट्टा गर्छु म।
सरको यो विद्वतापूर्ण कुरालाई मलाई सुनिरहन रेकर्ड गरिरहन मन लागेको छ, तर समयको सीमित छ, त्यसैले म फेरि अर्को एउटा महत्वपूर्ण प्रश्नमा जान्छु सर। एउटा महत्त्वपूर्ण प्रश्न छ हाम्रो लागि अहिले ज्यादै ठुलो बहसको विषय हो यो त्यो के हो भन्दाखेरि डायस्पोरिक साहित्य डायस्पोरा डायस्पोराको बारेमा विभिन्न छलफलहरू भइरहेका छन् अब अहिले त एकाडेमीले पनि एउटा डेस्क बनाउँदैछ अरे डायस्पोराको बारेमा राख्नु जिम्मेवारीको लागि विश्वविद्यालयले पनि पाठ्यक्रममा डायस्पोरा साहित्यलाई स्थान दिइरहेको छ अरे भनेपछि अब यसको पनि एउटा खास सीमाहरू निर्धारण हुनु पर्यो यसको चिन्तन पनि अगाडि बढ्नु पर्यो यसको सैद्धान्तिक स्वरूप पनि खडा हुनु पर्यो अब सरहरू जस्तो अग्रजबाट यो मार्गनिर्देशन भएन भने यो पनि अलमलमा पर्ला कि भनेर मैले आधिकारिक एउटा धारणा जान्न खोजेको
सबैभन्दा पहिला कुरा डायस्पोराको यहुदी इतिहास मैले पढेको छु अत्यन्त विस्तारपूर्वक पढेको छु यहुदी इतिहास डायस्पोराको त्यसपछि नेपाली साहित्यिक चर्चामा नेपाल बाहिर बस्ने मित्रहरूले डायस्पोरा शब्द ल्याउनुभयो ल्याएको पनि अब डेढ दुई दशक हुन लाग्यो डेढ दशक भन्दा बढी नै भयो कि जस्तो लाग्छ म चाहिँ फेरि सत्ता गर्छु त्यो डल्लो डायस्पोरा के हो भन्नुहोस् न मलाई नेपाली शब्द छैन कुनै अब क्लासिसिजमलाई त हामीहरूले परिष्कारवाद बनाइसक्यौँ रोमान्टिसिजमलाई रुमानी धारा भन्छौँ या स्वतन्त्रतावाद भन्छौँ इत्यादि डायस्पोराको पहिलो मेरो मित्रहरूलाई अनुरोध यसको नेपालीकरण गर्नुहोस् अनि नेपाली दिलमा बस्छ यो नेपालीकरण गर्नु भएन भने नेपाली दिलमा बस्दैन होइन भने हस्पिटल अस्पताल हुन्जेलको समय कुर्नुहोस् हस्पिटल शब्द अस्पताल हुनु पर्यो अस्पताल हुन्जेलको समय कुर्नुहोस् यो ठट्टा मात्रै हो मुख्य रूपमा नेपालीहरू अब विश्वव्यापी रूपमा प्रसारित भइरहेका छन् खुसीको कुरा हो मैले लेख्दाखेरि नेपाली संसारलाई के भन्ने एक दुई तिन चार पाँच भनौँ पाँचवटा नेपाली संसार म देख्छु एउटा चाहिँ शुद्ध नेपाली मातृभाषा हुने नेपाली भाषालाई मातृभाषावत द्वितीय भाषाको रूपमा स्वीकार्ने राष्ट्रभाषाको रूपमा साझा भाषाको रूपमा स्वीकार्ने एउटा संसार छ अर्को नेपालवासी सबैको नेपाली संसार छ दोस्रो तेस्रो नेपाली संसार खास गरी भारतमा ठूलो संख्यामा नेपाली मूलका हाम्रा मित्र भनौँ हाम्रा स्वजनहरू हुनुहुन्छ तेस्रो संसार भयो चौथो चाहिँ अब अहिले सार्क नाम पनि ठिकै छ दक्षिण एसिया भनौँ दक्षिण एसियालीमा समस्या के भयो भन्दा सिक्किम देशै रहेन स्वतन्त्र देश अब भुटानमा भएका नेपाली खेद्दिए खेद्दा खेद्दै नेपालले पनि आफ्नो भन्न सकेन नेपालको सूर्य अस्तायो जस्तो मलाई नेपालको सूर्य खस्कियो जस्तो लागेको त्यहाँ आएका भुटानीलाई के फर्काउन सक्नु पर्थ्यो ती हाम्रा हुन् भए लिउँ बर्मेलीलाई लिउँ भने भुटानीलाई लिउँ भन्न सक्नु पर्थ्यो त्यो दुइटै गर्न सकेनौँ हामीहरूले अनि अब संसारभर रहेर वितरण गरिदिएका छन् त्यो पनि ठिकै छ अन्त भोटे राजालाई कसैले केही भन्दैन भोटे राजालाई अब त्यत्रो भारतले नि भन्दैन यत्रो विश्वले नि भन्दैन भारतभन्दा भोटे राजा त भारतभन्दा विश्व विश्वका सकल कार्यकारी प्रधानमन्त्री राष्ट्रपति भन्दा पनि भोटे राजा ठुलो हो ठुलो हो अब यो नेपालीहरूको दुर्भाग्यको हो यो कि हो भने ल त संसार देख त ल दिने नागरिकता सबै यिनलाई म पाल्छु यिनलाई म पाल्छु भन्नु पर्थ्यो हामीले बर्मेलीलाई हाम्रो जीवनमा भिजे आजको हाम्रो सार्वजनिक जीवनमा बर्मेलीले ठुलो योगदान दिएको छ बर्मेली नेपालीले उद्योग धन्दैमा दिएको छ साहित्यमा दिएको छ इत्यादि त्यसमा त्यो भन्न पनि सकेनौँ हामी नेपाली त्यहाँ त्यो दिनदेखि हाम्रो नेपालीको सूर्य अस्त आयो जस्तो लाग्यो मलाई न लिन सक्यौँ न भोटे राजालाई पठाउन सक्यौँ र भोटे राजा र हाम्रो बिचमा रहेको भारततिर लाग्दा सहित भए यति भुटानी नेपालीहरू इत्यादि अनि दर्द कथामा कोही बोल्ने धेरै छैन मैले विभिन्न नेपालमा भएका ठुला मञ्चहरू यो यही नै भनौँ न अब यो देवकोटा जयन्तीको सन्दर्भमा भनौँ भारतबाट आएका विश्वबाट आएकाको बारेमा मैले केही चिज बोलेँ प्रतिक्रिया छैन
कोही संवेदना शून्य हामी भयौँ कोटी राजा हामी हाम्रो हाम्रो सकल संसारभरि बस्ने हामी नेपालीको घोडा चढेर हट 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 भन्दै कोटी राजा गयो कोटी राजा अलाई हामीले केही गर्न सकेनौँ इत्यादि त्यस कारण यो संसार मेरो एउटा चौथो संसार भत्कियो किनभने भुटान छैन बर्माको हालत त्यही छ अलिअलि प्रजातन्त्र आयो भने त्यहाँ नेपाली वासीहरूको संसार अब पाँचौँ संसार चाहिँ यो हो तपाईँहरूले गैर आवासीय नेपालीको संसार त्यस कारणले त्यो गैर आवासीय नेपालीहरू सङ्गठित भएका छन् नेपालमा एक प्रकारको नागरिकता पनि हामीलाई दिनु सुनिरहेका छन्
सर गैर आवासीय कि प्रवासी हामी किन गैर आवासीय हामी प्रवासी
पारिभाषिक शब्दमा नेपाली बनाउनुहोस् जुन बनाए पनि हुन्छ सबभन्दा धेरै नेपाली जनताले बाहिर बस्ने भित्र बस्नेले भनौँ एउटा नेपाली शब्द यो डल्लोले नै हिर्काउँ यो डल्लोले हामीले नहानु मुटुमा बिच्छ यो शब्द नेपाली शब्दै छैन त्यो मैले अघि नै भने सुरु गर्दै भने तर तपाईँहरूको जुन यो भाषाको निम्ति साहित्यको निम्ति कलाको निम्ति र नेपालको उत्थानको निम्ति बाहिर बस्ने गैर आवासीय नेपालीहरूको प्रयास छ उहाँहरूले नेपाललाई माया गर्नुभएको छ र साहित्यको क्षेत्रमा नेपाली भाषा साहित्यको क्षेत्रमा जसरी अहिले मलाई उहाँहरूले स्वीकार गरेको गैर आवासीय नेपाली भन्नुहुन्छ म चाहिँ के गर्छु सकेसम्म शब्द छोटो आवासीय चाहिँ गैर आवासीय नेपाली भन्नुहोस् अब अर्को शब्द फेरि योभन्दा राम्रो ल्याउँला नभए त अब यता हाम्रो बृहत् एउटा त्यो अन्तर्राष्ट्रिय संस्थाको रूपमा गयो नि त गैर आवासीय नेपाली संस्था उसले गैर आवासीय भन्छ भने त्यो यो एउटा छोटाइदिउँ यो अब लिए पनि हुन्छ छोटाइहाल्नु हुन्छ गैर आवासीय नेपाली भनौँ किनभने त्यो त स्वीकृत भइसक्यो नि त शब्द त्यस कारणले यो डल्लो बिस्तारै पछि पछि सर्दै जाओस् यो के अरे डायस्पोराको डल्लो मुटुको दुख्छ यसले दुख्छ यसले नेपाली दिलमा दुख्छ यो त्यस कारणले यसलाई गैर आवासीय भन्नुहोस् गैर आवासीय भन्नुहोस् प्रवासी अथवा नेपाली भन्नुहोस् प्रवासी शब्द भन्नुहोस् प्रवासी चाहिँ अब भारतीयलाई हामीले भनौँ अब प्रवासी आप्रवासी मनपर्छ भने गरौँ अब नेपाली शब्द त्यताबाट चल्दै आउनुहोस् यहाँ पनि स्वीकृत भयो भने हो मैले त विश्वविद्यालयमा एमएका कक्षामा एमफिलमा पिएचडीको क्रममा भनेको छु यो डल्लो स्वीकार्य छैन मलाई त्यसबाट यो मलाई निर्देशन गर्ने भन्नु पहिलो डल्लो बताउनुहोस् यो डल्लोलाई यो डीको डल्लोलाई उ गरेर अब अरू केही होइन भने अहिले सर्वस्वीकृत जस्तो गैर आवासी छ गैर आवासी आवासीलाई अहिले तदर्थ रूपमा प्रयोग गरौँ नि अनि अलि धेरै मन रमाएन भने पोस्टमा लेख्नुहोस् डायस्पोरा 15 वर्ष 10 वर्षको पोस्टमा लेखौँ डायस्पोरा तर जुन किसिमले यो गैर आवासी जति पनि नेपालीहरू छन् तपाईँले अहिले राम्रो शब्द भन्नुभएको थियो देश पारि के भन्नुभयो हो चलाउन कुन चल्छ डायस्पोरालाई यो चाहिँ हाम्रो शब्द होइन
देशबारी नै
यसलाई हस्पिटल अस्पताल हुन्जेलसम्म खिदिए चाहिँ हुन्छ त्यति खिन दिन स्वीकार्ने मानसिकता नेपालमा छैन मैले धेरै निवेदन गरेँ करजोरी निवेदन पनि गरेँ डायस्पोरा मेरो अहिले जसले भन्नुभयो लेख्नेलाई त के भन्ने होइन भन्नुभयो अथवा डायस्पोरा लेख्नेलाई भेट्दाखेरि हजुर है सबै राम्रो लेख्नुभयो यो डायस्पोराको डी यो डल्लोको डीबाट उठ्ने डल्लो यसलाई बिर्सिदिउँ यसलाई चाहिँ गैर आवासीय धेरैले चलाउनु भयो उताबाट हामीलाई पनि ठिकै छ त्यो गैर आवासी भन्दा पनि पुग्छ दुइटालाई चल्न दिउँ अब प्रवासी भन्ने आग्रह आप्रवासी इत्यादि अब त्यो कति मनपर्छ उता भन्न सक्दिनँ म मनपर्ने सबैलाई मनपर्ने मिठो नेपाली शब्द ल्याउँ यो यति अनुरोध काम चाहिँ तपाईँले जुन गर्नु
शब्दको कुरा छ अब मैले सीमाको कुरा सोधेको यसलाई
त्यस कारण मैले भनेको अब म त्यो पाँचवटा नेपाली संसारमध्ये अब एउटा यो त भत्किहाल्यो सार्को अब के नै बनाउनु र अब भुटान र बर्माको हालत छन् त्यही छ सिक्किम गयो त्यस कारणले मेरो एउटा नेपाली संसार त अब त्यो अलि अस्पष्ट अवस्थामा छ त्यस कारण यो सबैलाई एउटा संसार बनाऊ यो दक्षिण एसियाको एउटा नेपाली संसार भारत लगायत यो देशभित्रको एउटा संसार यहाँ दुईवटा संसार बनाउनु पर्ने थिएन तर राजनीतिले चाहिँ बनाउनु खोजिरहेछ नेपाली मातृभाषा हुने र नेपाली द्वितीय भाषा मातृभाषावत राष्ट्रभाषा हुनेको बिचमा खाडलले एउटा आउनु खोजिरहेछ तर लामो समय टिक्दैन यो पनि जस्तो डायस्पोरा त्यस्तै डायस्पोरा शब्द चाहिँ टिक्दैन यो लामो समयसम्म अब जे होस् अब
देशभन्दा बाहिर देशभन्दा बाहिर बसेर नेपाल सम्झेर लेख्नेहरूको भोलिको कृतिको मूल्याङ्कन गर्दा हामीले कुन तहमा राखेर
यसरी यसको मैले नेपाली साहित्यको इतिहास लेखिरहेको छु लामो समय भयो 40 वर्ष बढी भयो र जीवनमा त्यो शब्दकोश 10 लाख जति शब्दकोश हो तर शब्दकोशमा ठुलो ज्ञानकोश या त्यसलाई विश्वकोश तर्फ उन्मुख पाइला हो यो दुईटा चाहिँ सक्ने इच्छा छ र त्यो नेपाली साहित्य इतिहासमा मैले कसरी गरेको छु भने एउटा मैले वर्णानुक्रमिक किसिमले लेखक लाई केन्द्र बनाएर एउटा छ अर्को चाहिँ प्रादेशिकमा प्रादेशिक एक भनेको नेपाल प्रादेशिक दुई भन्यो भने भारत लगायत भुटान भरमा जति छ प्रादेशिक तीन भनेपछि मेरो तपाईँहरूले भन्ने गरेको डायस्पोरा सुरु हुन्छ अनि त्यस कारणले एउटा प्रादेशिक रूपमा मैले मान्यता दिएको भनौँ नेपाली साहित्यको प्रादेशिकता एक नेपालभित्र पहिलो प्रादेशिकता दुईमा यो भारत लगायत दक्षिण एसियाली र प्रादेशिकताको तेस्रो विस्तारमा आवासीय गैर आवासीय नेपालीको मैले मेरो साहित्य इतिहास एउटा त्यस किसिमले अर्को विरागत गएको छु म विरागत कालगत विरागत 4-5 कोणबाट गएको छु विरागत जाँदा त सकल कवितालाई एक खाले हुनै पर्छ
हुन त पहिले यो डायस्पोरा त भन्नुभएर
सबै विरागत जाँदा त सबै एउटा युगको कवितालाई एक खाले हुनै पर्छ विरागत जाँदा अनि अर्को चाहिँ विरागतभित्र पनि प्रादेशिक भनौँ गैर आवासीय उपन्यास भारत के भन्ने त्यसलाई भारतीय मात्रै भन्दा नि अबर्मेली भुटानी छुट्छ इत्यादि अब यो एउटा भयो यस कारण विरागतभित्र यसलाई पनि लिन सकिन्छ र यो अर्को युगगत छ युगतमा चाहिँ त अब प्राचीन युग मध्य युग मध्ययुगका पनि विभिन्न धारा इत्यादि अब त्यस कारणले म भनौँ एउटा तिनवटा नेपाली संसार भनौँ अहिले 5 यो भएन त्यस्तै छ आवश्यक पनि छैन अहिले तिनवटा सबभन्दा ठुलो नेपाली संसारको घेरोमा यो गैर आवासीय नेपालीहरूको भारत बाहिरको त्यो एउटा विशाल संसारमा कति अब 50-52 बढ्तामा नै मेरो प्रविष्टिमा त्यहाँका साहित्यकारको नाउँ परेको छ अब कति कृति मलाई उपलब्ध छ कति कृति उपलब्ध छैन र म यो दुईवटा काममा चाहिँ लागेको छु यसो मनको उसले गर्दा मनको उसले गर्दा यो दुईवटा नसकी मर्दिनँ कि जस्तो पनि लाग्छ किनभने त्यसमा धेरै जीवन बित्यो कि यो सकौँ भन्ने छ त्यस कारण नेपाली साहित्यको मेरो इतिहासमा गैर आवासीय नेपाली र भारतीय प्रवासी नेपाली जे भनौँ अब यो तिनवटा नेपालीलाई पनि मैले बेग्लै किसिमले अध्ययन गरेको छु त्यसमा मलाई त्यही सूचना प्राप्त भयो भने म कृतज्ञ हुनेछु
ठिक छ सर अब यसमा हामीले अझै यसलाई बहस त यो बहस गरेर लिएर जानुपर्छ यसको अगाडि यसको किनभने अब धेरै नेपालीहरू बाहिर बसेका छन् प्रतिभावान मान्छेहरू छन्
अनि एउटा चाहिँ है यसलाई अहिलेलाई बिट मार्नलाई यसो भनौँ कि उहाँहरूले नेपाल सम्झेर लेख्ने एउटा चिज त्यहाँ नेपाली भएर बस्दाको सुखद दुःखद गौरवमय अनुभव दोस्रो त्यो साहित्यमा यस्तो भए हुन्थ्यो भने मेरो कामना मात्रै हो एउटा उहाँहरूले नेपाल सम्झेको होमसिकनेस मात्रै नभनौँ त्यसलाई नेपालप्रतिको माया श्रद्धा सम्झना यताको पीडा पनि होला इत्यादि यो एउटा चाहिँ त्यहाँ नेपाली भएर बस्दाका सुख दुःख गौरवहरू त्यसको चाहिँ त्यहाँ बस्दाखेरिको जुन जुन जातिसँग जुन जुन देशमा बस्नुभएको छ त्यसको वानगी यो तिनवटा चिज भइदिए हुन्थ्यो जस्तो लाग्छ
धन्यवाद
अहिलेलाई यति भनौँ
धन्यवाद सर धन्यवाद अब अन्तिममा म एउटा प्रश्न सोध्छु धेरै लामो अब अगाडि बढिसक्यौँ 1 घन्टा 13 मिनट जस्तो भइसक्यो त्यसैले अब अन्तिममा सरको यो प्रतिभाको प्रस्फुटन भएपछि साहित्य सिर्जनामा लाग्नुभयो, प्राध्यापन पेसामा लाग्नुभयो, कक्षा कोठामा उत्तिकै धारा प्रवाह सर बोल्नुहुन्छ, लेख्नुहुन्छ, त्यस्तै त यो चलिरहेको छ अहिलेसम्म। स्वच्छन्दतावादी प्रवृत्ति भएको व्यक्तित्वको रूपमा हामी सरले पढाएका छात्रहरू हामी त्यो रूपमा सरलाई चिन्छौँ। अब स्वच्छन्दतावादी प्रवृत्ति भएको मान्छे लगातार लेख्न सक्दैन, बोल्न पनि सक्दैन प्राय वास्तव आउने भने, किनभने सिद्धिचरण शेषमले पछि बोल्नै छोडेका थिए, लेख्नै छोडेका थिए, देवकोटा मात्रै थिए यस्ता। अब अरू त कति बेला पछाडि बुढो भइसकेपछि त पुराना चिजहरू लेख्दै दिँदै गर्थे, पुराना चिजहरू झिक्दै दिँदै गर्थे, अब पछाडिबाट उनीहरूलाई लेख्नै आउँदैन थियो। तर सरको दिनानुदिन नयाँ नयाँ खारिएर अभिव्यक्तिहरू झन् वर्षाको उर्लदो खरे जस्तो गरेर प्रतिभा अहिले बगिरहेको छ। यसमा सरको एउटा समालोचकीय दृष्टिकोणबाट
यस्तो यस्तो हो कि मेरो जीवनमा 9.5 वर्ष जतिको उमेरमा आमाको मृत्युबाट मेरो सृजनात्मक छचल्काहरू आयो। पछि अब त्यो 9 वर्षको कुरा भयो, पछि मैले सृजनाबाटै सुरु गरेको हो, धेरै कविता लेखेँ, म अहिले पत्यकर्ता रहन्छु, त 300 भन्दा बढ्ता गद्य कविता मैले लेखेको छु। त्यसमध्ये थोरै छापिएको छ, छापिएको मध्ये कति चाहिँ मन कोइरालाजीलाई पनि मन पर्ने गद्य कविता लेखेको छु मैले। अब यो बेग्लै चिज भयो। त्यसपछि कथाहरू लेखेँ, एकाङ्की लेखेँ, अन्तर्वार्ता गरेँ, जीवनी विधामा लेखेँ, अन्तर्वार्ताहरू धेरै लिएँ। धेरै पछि मलाई बालकृष्णले पनि भन्नुभयो, के सन्देश दिनुहुन्छ त हामीलाई अब भन्दाखेरि, हामी धेरैतिर छरिनुपर्ने बाध्यता हो, अभाव पूर्ति गर्दा गर्दै हामीलाई धेरै ऊ हो, समय गयो, अलिक केही चिजमा केन्द्रित हुनुहोस् है भन्नुभयो। मैले नि केन्द्रित हुन त खोजेको, अभाव पूर्ति गर्दा गर्दै गयो गयो, समाजको निम्ति जस्तो गयो, हामी पनि समाजिकै यो भनौँ साहित्यिक वंश त त्यही हो, अनुवंश, यो दुईटा वंश हुन्छ, एउटा जन्मको वंश, एउटा विद्याको वंश। अब विद्याको वंशमा एउटा गुरु वंश, एउटा चाहिँ कवि वंश, लेखक वंश, समाजिकै लेखक वंश पऱ्यो, यतै गयो। मैले पनि छरिनु पर्यो, छरिनु परेपछि पछि मैले के गरेँ भने, यो प्राध्यापन त मेरो भयो, अनुसन्धान पनि भयो, समालोचना पनि भयो, अब साहित्यिक विधामा के जोगाउनु भन्दाखेरि, कविता र निबन्ध चाहिँ जोगाइराखेँ, काव्यहरू लेखिरहेँ, छापिरहेँ, निबन्ध लेखिरहेँ। अनि प्रज्ञा प्रतिष्ठानबाट छुटकारा भयो, विश्वविद्यालयको 40 वर्ष सकिसकेको थियो। ए के गर्ने त, अब मलाई भनौँ 6 महिना वर्षदेखि मात्रै आयु मेरो रहेछ भने अब के गर्ने त भने, त्यसमा पहिलो प्रेम त कवितासँग हो, कविता छरिएको छापिएको छरिएको र अधुरो अथवा अलिअलि परिमार्जन बाँकी के छ, कविता चाहिँ पहिलो चाहिँ एक वर्षै बाँच्ने भयो भने कविता सकौँ भनेर लागे, किन विश्वविद्यालयमा त पेन्सन भइसकेको छ, निवृत्त भयो, प्रज्ञा प्रतिष्ठान 5 वर्षको दायित्व थियो, अब 2 वर्षपछि त्यो एउटा परिस्थिति पऱ्यो। त्यस्तै त्यो म माधव युनिटीको पनि भनाइ त यो सत्यमोहनजी त्यहाँको सदस्य सचिव, खारिएको पाको सदस्य सचिव, दुइटैको भनाइ, त्यो मेरो भनाइ नि देखो, यसलाई राजग्रह लागेको छ, राजग्रह या राजनीतिक ग्रहबाट मुक्त भइदिए हुन्थ्यो, कामना मात्रै हो। अहिले पनि जान्छु, बोलाउनुहुन्छ, जान्छु, जाने चिज भन्छु, उहाँलाई सल्लाह दिन्छु, कार्यक्रमहरू पनि जान्छु। अति भर्खर पनि बाल साहित्यको एउटा गोष्ठी थियो, गएँ, 2 दिन गएँ, चिसो चिसो, त्यही चिसोले नै आज अलिअलि अँठाइरहेको छ। अनि अब मूल कुरा चाहिँ के भन्दाखेरि, संसारमा विश्व साहित्यमै एउटा संयम सन्तुलन परिष्कार एउटा धारा हो, अर्को स्वस्फूर्त सहज र मुक्तिको कामना एउटा धार, यो सभ्यताका 2 धार हो, यो 2 बाहेक तेस्रो त सभ्यता छैन, धार छैन। यसैको सन्तुलन गर्नु, केही सन्तुलन भन्नु, परिष्कार संयम, परिष्कार सन्तुलन, आवेग र विवेकको सन्तुलन अथवा कृत्रिमता र सहजताको सन्तुलन, प्रकृति र सभ्यताको सन्तुलन इत्यादि। अब देवीदाले नै उठाएका छन्, प्रकृति र सभ्यता, सभ्यताले प्रकृतिलाई खिच्यो भन्यो, अब इत्यादि। अब मूल चिज, अब यसमा म चाहिँ के भयो भनेदेखि, म 2-3 भनौँ, कालिदास मलाई मनपर्ने, कालिदासमा यो 2 छ, स्वच्छतावाद पनि परिष्कारवाद पनि, त्यो 2। अर्को मलाई मनपर्ने कविमध्ये ऊ लेखनाथजी पनि हो, लेखनाथजीमा परिष्कारवाद अलिक शक्तिशाली छ तर सबै स्वच्छन्दतावादीको गुरु कवित लेखनाथजी हो सिर्जनाजी भन्नुहुन्छ लेखनाथजीबाटै सिकेको मैले त भन्नुहुन्छ देवकोटाजी भन्नुहुन्छ मेरो पनि कवि कवि गुरु त लेखनाथै हो त्यो त्यहाँ पनि छ स्वच्छन्दतावादको अंश तर लेखनाथजीमा परित्यारवाद अलिक प्रबल छ स्वच्छन्दतावाद छ तर अब सुरु सुरुमा त्यो विचार पढ्नुहोस् त स्वच्छन्दतावादको गुरु उहाँ नै हो वसन्त पढ्नुहोस् वसन्त कोकिल पढ्नुहोस् देवकोटाजीको सिरिजनजीको गुरु लेखनाथजी हो इत्यादि वास्तव भन्ने संसारमा दुईवटा मात्रै धारा छ मैले लेखेको साहित्यको र अहिले हामी उत्तराधुनिकता भन्छौँ यसमा हामी बत्ता परम्पराको ध्वंस खोजिरहेका छौँ केन्द्रलाई भङ्ग गर्न खोजिरहेका छौँ निश्चित अर्थको साङ्लो तोड्छु भनिरहेका छौँ मलाई संस्कृत साहित्यकार मलाई भनौँ पाणिनी साक्षी राखेर भर्तृहरी साक्षी राखेर अनि अर्को अनि मैले भने नागार्जुनलाई साक्षी राखेर भन्ने हो भने त त्यो यो एक किसिमले भङ्ग गर्ने त भनौँ अविधाले अर्थ जम्मै दिन सक्दैन सुनातालाई पनि थाहा छ संस्कृत गुरुकुलमा संस्कृत गुरुकुलको सबभन्दा लाटो विद्यार्थीलाई पनि सबभन्दा सोझो गुरुलाई पनि थाहा छ अविधाको सीमा त्यो डेरिडाले झगझगै राम्रो ध्यान गयो त्यतातिर मेरो पनि गयो इत्यादि यो सबै हो त्यस कारणले मूल चिज एउटा संयम अनुशासन सन्तुलन र एउटा सर्वाङ्ग त्यो समरूपता सममिति सिमेट्री सममिति इत्यादि एउटा चाहिँ स्वस्फूर्त जे आयो जो आयो के छ तोडिदिउँ सबै सब अर्थ तोडिदिउँ इत्यादि गिन्सबर्गले त भन्नुभयो नि त अत्यन्त भनौँ उत्तराधुनिक हाई मोडर्निस्ट हो हाई मोडर्निस्ट लो मोडर्निस्ट जो कसैले यो जरै छुवा छैन उत्तराधुनिकता त चर्चा हुन्छ हाई मोडर्निजम र लो मोडर्निजमको क्रस हो उत्तराधुनिकता लो मोडर्निजम भनेको तल्लो वर्गले उपभोग गर्ने मोडर्निजम हाई मोडर्निजम भनेको इरिसिसको अथवा एक्सिल्ला भने टिएसिलियटको इत्यादि अब यो हाई मोडर्निजम भयो अथवा कस्तो मार्लेहरूको इत्यादि अब त्यस कारणले यो खच्चर दुईवटा खच्चर हाई मोडर्निजम लो मोडर्निजम खच्चर पारे खच्चर पारेपछि शङ्करीकरण गरेपछि अब उत्तराधुनिक आउँछ त्यस कारण निरन्तरता पनि हो भङ्ग पनि हो दुइटै अब यस क्रममा मलाई लागेको कस्तो हुन्छ भने एकपटक हामीलाई नाङ्गिन मन लाग्छ हजुर नाङ्गिनु पनि सभ्यता सबै लुगा छोडाउने भन्छ नि समको जङ्गलले रुसोले नि सब यो सभ्यताको वस्त्र छोडाइदिउँ रुसोले त फर्कौँ जङ्गलतिर भने त सबै सकल स्वतन्त्रतावादीको एउटा गुरु ऊ पनि हो के अरे रुसो ब्याक टु नेचर प्रकृतितिर फर्कौँ त्यही प्रकृतितिर फर्कौँलाई रविन्द्रनाथ ठाकुरले के भने प्रथम सान र तब तब भने तब भन्नु फर्काए इत्यादि इत्यादि देवकोटालाई त्यही त उनले शाकुन्तल फर्कायो इत्यादि त्यस कारणले मलाई लाग्छ यो दुइटा हो मैले चाहिँ एउटा निर्माण निर्माण पनि विनिर्माण पनि स्वच्छन्दतावाद पनि विनिर्माणको गुरु त हो अनि स्वर्गमा एउटा उत्तर पश्चिमकै कथा हो स्वर्गमा एउटा ठुलो सम्मेलन भएछ अरे अनि अब हामी प्रयोगवाद भन्छौँ कि तपाईँहरूलाई मैले प्रयोगवादै भन्दा पढाएँ प्रयोगवाद भनेको एक प्रकारले सिम्बोलिजमदेखि सिम्बोलिजमदेखि रियलिजम के अरे रियलिजम होइन रियलिजम क्लासिसिजमको नजिक छ सिम्बोलिजमदेखि सररियलिजम या सुपर रियलिजम अब यो बाटो जुन आयौँ नि हामी यो बाटै त हो उत्तराधुनिकता पनि त्यही बाटो हो बाटो भनेपछि दरबारमा स्वर्गको दर स्वर्गको कवि दरबारमा पुरानो पुस्तक भएछ अब हाई क्लास त्यो क्लास रियलिजम पनि क्लासिसिजम हो रियलिजम पनि क्लासिसिजम हो के भएछ भने केशव बाबु अहिले स्वर्ग के अरे मर्त्य लोकको साहित्यको हालचाल के छ भने अनि अक्षरको दरबारमा मरेर जानुभयो एउटा संस्था समकालीन कवि उत्तराधुनिकै कवि भनौँ अनि के छ हालचाल भने ए हाम्रो पालामा त कस्तो राम्रो थियो थियो सबै थियो अहिले त यति उत्तराधुनिक पनि सब बिग्रिएर गए खत्तम सबै छाडा अति छाडा उसो 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 हाँसे छ क्या क्लासिसिस्ट चाहिँ परिष्कारवादी चाहिँ क्या भने अनि किन हाँस्नुभयो भन्दा फेरि स्वच्छन्दवादीले सोधेछ कलामा साहित्यमा जुन सन्तुलन संयम परिष्कार र सर्वाङ्ग सौन्दर्य सर्व सौन्दर्य सम्मिति सिमेट त्यस्तो त्यस्तो सबै त्यस्तै हो मिलेको अब युथलाई भत्काउने पहिरो गुरु त तिमीहरू मान्छे होइन तिमी चेला त हुने यी के अरे
उत्तराधुर
होइन तिमी चेला त हुन् ती पादलेयरहरू बादलेयरहरू अब तिमीहरूले भत्कायो भत्काउनु सुरु गर्यो स्वच्छतावादी कवि प्रिय कवि अब झन् भत्कायो प्रतीकवादी अनि के अरे अति यथार्थवादी कविजी अनि अझ भत्कायो विसङ्गतिवादी कविजी अझ भत्कायो अब त्यो तिम्रो हाई मोडर्निजम थियो यो त अब लो मोडर्निजम फेरि आयो के अरे गइरहेछ उपभोक्ताले ग्रहण गर्ने लो मोडर्निजम अब त्यो सिनेमामा पनि छ के भन्नु गाएको उसले एउटा महान कलाकारले गाएको अर्कोले अहिले त्यसको शब्द अर्कोले गाउँछ लो मोडर्निजम
थियो रिमिक्स
रिमिक्स रिमिक्स इत्यादि अब अथवा यो हो अब अलि राम्रोसँग गऱ्यो भने आगो परालको आगोमा इन्द्रबहादुर राईको अर्को आउँछ विनिर्माण इत्यादि त्यस कारणले हेरे त इन्ड अफ द लाइन अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा भनौँ त फ्रान्सेलीले त बुझ्दैन के भएछ भने हेरे त इन्ड अफ लाइन भनेछ क्या त्यो क्लासिसिस्टले हाम्रो चिज भत्कायो तिमीहरूले भत्काउनुको अन्त्य कहाँ छ अब सक्दो फेरि विनिर्माण गरौँ विनिर्माण मनपर्छ मलाई र मेरा पछिल्ला कविताहरूमा एउटा छ महाकाव्य नै भन्दा हुने एउटा स्वप्नकुञ्ज के अरे सृजनकुञ्ज भन्ने छ त्यो मेरो रचनाकुञ्ज अहिले प्रेसबाट आइसकेको छैन विमोचन मात्रै भएको रचनाकुञ्ज हो रचनाकुञ्ज त्यो हो सृजनकुञ्ज हो मेरो अहिले बजारमा वर्ता पाइने पछिल्लो काव्य सङ्ग्रह त्यसमा सृजनकुञ्ज भन्ने स्वयं मैले मोहन कोइरालाजी ईश्वर वल्लभजीहरूले को कविता मैले लेखेदेखि कसरी लेखौँला भनेर मैले लेखेको छु त्यस कारण मलाई भन्नुहुन्छ भने मेरो रचनामा स्वच्छतावाद मेरो परिष्कारवादको मूल ढाँचाभित्र स्वच्छतावाद जसरी कालिदासले भित्र्याए जसरी रविन्द्रनाथ ठाकुरले भित्र्याए जसरी माधव गिरीले भित्र्याए मैले मेरो ढङ्गले भित्र्याए हो भित्राउँदा मेरोमा चाहिँ के छ भने सुरु रेखा स्वच्छतावाद हो त भत्काउने सहज लेख्ने त्यसको त कहाँ भन्दाखेरि मैले त यहाँसम्म लिन्छु उत्तराधुनिक भनौँ विनिर्माणवादीसम्म नारीवादी विनिर्माणवादी या सांस्कृतिक यो वादी पूर्ववादी पश्चिमलाई चुनौती दिएर लेख्छु म मेरो पूर्ववाद लेखिरहेको छु उत्तराधुनिक त हो पूर्ववाद त उपनिवेशवादलाई चुनौती दिएर मेरो काव्य हेर्नुभयो भने पनि छ अरू समालोचना सन्दर्भमा छ भास्को डिगामाबाट उपनिवेशीकरण सुरु भयो तिम्रो म भास्को डिगामालाई एउटा पर्यटकको रूपमा स्वागत गर्न सक्दिनँ अब पुर्तगालीले के गर्यो भारतमा फ्रान्सेलीले के गर्यो ब्रिटिसले के गर्यो कति इत्यादि अब अमेरिकामा के भयो अस्ट्रेलियामा के भयो आदिवासीहरूको इत्यादि त्यस कारणले म पूर्ववादी पनि हुँ मेरो रचना हेर्नुहोस् त कविता मेरो अरू समालोचनामा पनि छ पूर्ववाद पश्चिमवादको विरुद्ध पूर्ववाद छ अनि अब नवमार्क्सवाद छ शास्त्रीय मार्क्सवादको विरुद्ध मेरो रचनामा अनि अब त्यस्तै भनौँ नारीवाद छ पुरुषवादको विरुद्ध तर अब नारीको अति नारी स्वतन्त्रताको नारीबारे पनि लेखेको मेरा जति पनि कविताहरू छ यो चार पाँचवटा सङ्ग्रह चारवटा अहिले बजारमा आइसक्न बाँकी समेत सबै छ उत्तराधुनिकताका सकल प्रयोग तर त्यो उत्तराधुनिकताका ती तत्त्वहरू मेरो खेलका अङ्ग हुन् मेरो कविको मेरो निबन्धकारको खेलको अङ्ग हुन् तिनीहरू तिनको दास म होइन मलाई परिष्कारवाद पनि मनपर्छ परिष्कारवाददेखि यताका स्वच्छतावाददेखि को यो अहिलेको विनिर्माणवादसम्म मलाई प्रिय छ समालोचनामा पनि बेला बेला प्रयोग गर्छु, तर म तिनको दास चाहिँ छैन। दास समालोचना चाहिँ म लेख्दिनँ, दास सृजना म लेख्दिनँ। मेरो चिज लेख्ने हो, मैले भोगेको विश्व लेख्ने हो, मैले भोगेको पूर्व र पश्चिम मैले लेख्ने हो, लेख्ने त्यही हो त्यही हो। र म फेरि स्वास्थ्य राम्रो रह्यो भने एक दुई वर्षमा मेरो तेस्रो र चौथो हाल पाश्चात्य समालोचना नै आउँछ। संस्कृत साहित्यशास्त्रको समीक्षा सकेको मैले 12-15 वर्ष भयो, त्यो त्यत्तिकै थन्किया छ। अब यो शीतकाल सक्दिनँ, अरू बाँकीमा लाग्छु। तर मैले चाहिँ प्रज्ञा प्रतिष्ठान छोडेपछिको पहिलो काम चाहिँ कविता बचाउँ मेरो, अब कविता
बचाउँदै
अब 30 वटा चाहिँ पोका पारेर राखेको छु समालोचनाको। त्यो 30 वटा पोकामा पाश्चात्य समालोचनाको 2 भाग छ। अब त्यसमा एउटा भाग चाहिँ विधा सिद्धान्तमा छ, एउटा भागमा आउँदाखेरि चाहिँ सकल पाश्चात्य शास्त्रको मेरो जीवनभरको अध्ययन एसएलसीदेखि त सुरु भएको हो। अब 8 क्लासमा मलाई मेरो गुरुहरूले 4 शेक्सपियरको नाटक पढाएको, एमए म पनि 3 नाटक मात्रै पढाएको शेक्सपियरको। म त गुरुकुलको विद्यार्थी, अड्कले त पढाएको होइन, पुस्तकालय पढ्ने मान्छे म। मैले त पुस्तकालय पुरै पढ्ने क्रममा पछि आफ्नो पुस्तकालय विकसित भएपछि अलिकति जान्न छोडेँ। मदन पुरस्कार पनि मैले पुरै त पढाएको छैन, त्रिभुवन विश्वविद्यालयको पनि भाषा साहित्य तर्फका म पहिला त आधै जसो पढाएको थिएँ, अब अहिले थपियो जान्न। तर एउटा चिज है, मैले सुरुमा पनि भने संस्कृतको बन्दीखानाबाट नेपाली अध्ययन अध्यापन र समालोचना र अनुसन्धानलाई मुक्त गरेको हो मैले, र अङ्ग्रेजीको बन्दीखानाबाट मैले नेपाली प्राध्यापन समालोचना र अनुसन्धानलाई मुक्त गरेको हो। तिन उताको तत्त्व प्रयोग गर्छु, दास भएर प्रयोग गर्दिनँ, त्यही हो।
हस् सर, हस्। साह्रै महत्त्वपूर्ण, साह्रै उचाइमा पुगेर सरले यति ठुलो अन्तर्वार्ता दिनुभयो, म साह्रै कृतज्ञ छु। सरको चेलोको हैसियतले, शिष्यको हैसियतले पनि सरको यो अत्यन्त बौद्धिक अभिव्यक्तिलाई म सङ्गालेर राख्छु सर। र भएको त्यो खसखस.com
म व्यक्तिगत रूपमा तपाईँसँग भेट्नु त यति आनन्द भयो कि के भन्ने, अब शिष्य शिष्य पनि छोराछोरी जस्तो, अनि त्यसभित्र साथी पनि हुनुभयो, प्राध्यापक सहकर्मी मित्र मिलन जस्तो, कता कता सेलाचेलीसँगको मिलन भनेको जहिले पनि बोलो छोराछोरी भेटे जस्तै हुन्छ। तपाईँलाई आशीर्वाद छ, साथसाथै खसखस.com संगठनलाई र श्रोतालाई पनि मेरो विनम्र अभिवादन छ।
धन्यवाद सर।